السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بسم اللہ الرحمن الرحیم. اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. اللهم صل على محمد كما تحب وترضى له. انسان جب سے اللہ جل شانہ نے انسان کو جب سے اللہ جل شانہ نے وجود بخشا ہے اس دن سے لے کر آج تک یہ اپنی سلامتی اور بقا کی کوشش میں لگا ہوا ہے اور بہتر سے بہتر کی تلاش میں ہے. تاریخ کے کچھ حصے ہمارے سامنے کھلے ہیں تو ہمیں بتاتے ہیں یہ انسان غاروں میں رہتا تھا اور اس کی زندگی کیسی تھی. جو موجودہ جس کو سلیقہ زندگی گزارنے کا تہذیب کے نام پہ ملا ہے یہ نہیں تھا. اس وقت بھی اس کے ذہن میں ایک خیال تھا کہ میں اس سے بہتر کیسے ہو جاؤں, اور اس وقت بھی اس کے ذہن میں ایک تصور تھا کہ میں اور بہتر کیسے ہو جاؤں, بلکہ بہتر نہیں بہترین کیسے ہو جاؤں. یہ کسی حال میں کبھی مطمئن نہیں رہا. انسان کسی حال میں کبھی مطمئن نہیں رہا, اس کو قرار نصیب نہیں ہوا. ویسے بھی ایک عام محاورہ ہے کہ انسان کسی حال میں خوش نہیں رہتا. اپنی تکلیف چاہے جتنی چھوٹی ہو بڑی ہوتی ہے, اور اس دوسرے کی تکلیف چاہے جتنی بڑی ہو چھوٹی نظر آتی ہے, اور اپنی خوشی چاہے جتنی بڑی ہو چھوٹی نظر آتی ہے. انسان کی طبیعت کا مزاج اور ہے, جو اللہ پاک نے اس کا مزاج بنایا ہے وہ کچھ اور ہی ہے. ہم بھی تو انسان ہیں, دن رات سوچتے ہیں کہ میری تنخواہ زیادہ ہو جائے گی تو میرے حالات بہتر ہوں گے, عہدہ بڑھ جائے گا اور بہتر ہو جائیں گے, پھر میرا گھر چھوٹا ہے زیادہ بڑا ہوگا تو مجھے خوشیاں نصیب ہوں گی, پھر اس سے بہتر میں زندگی گزاروں گا تو اور خوشیاں نصیب ہوں گے. انسان سوچتا ہے. ماں بچے کو پنگھوڑے میں گہوارے میں لے کر اس کے منصوبے بناتی ہے, منصوبے بناتی ہے کہ میں اس کا ساتھ ایسے کروں گی, پھر یہ اس طرح بڑا ہوگا, پھر بڑھنے ہونے کے بعد پھر مجھے یہ خوشی ملے گی. اچھا کوئی بات نہیں, ابھی غم ہے, سسرالی جھگڑے ہیں, گھریلو الجھنے ہیں, فلاں مسائل ہیں, فلاں مسائل ہیں, کوئی بات نہیں, اولاد جوان ہوگی تو غم ڈھل جائیں گے. میری اماں رحمتہ اللہ علیہ کی بات مجھے یاد آئی, فرماتی تھیں اولاد جوان ہوتی ہے تو مسائل بھی جوان ہو جاتے ہیں. انسان اپنی زندگی کو بہتر سے بہتر کی تلاش میں لگا ہوا ہے, لگا ہوا ہے, اور ایسا لگا ہوا ہے, ایسا لگا ہوا ہے کہ بعض اوقات اپنی حقیقت کو بھول جاتا ہے کہ میں مقصد میرا کیا تھا, اتنا زیادہ یہ زندگی کی بہتری میں لگا ہوا. یہ بن زندگی کی بہتری میں لگنا کوئی بری چیز نہیں ہے, کوئی ایسی بری چیز نہیں. میں مکان بنانا بری چیز نہیں, اس کو بہتر کر لینا, پکا کر لینا اگر سہولت ہے تو کوئی بری چیز نہیں. ہاں اس کو نمائش بنانا بری چیز ہے. اگر اس میں کچھ آرائش کا سامان ہو جائے, کچھ سہولت کا سامان ہو جائے تو بھی بری چیز نہیں. اس کو ایسا بنا لینا کہ جو ضرورت ہے ہی نہیں. میرا گھر تعمیر ہو رہا تھا تو فرنٹ پہ کہنے لگے گی کہ یہ ایک پتھر ہے, یہ ایک ٹائل ہے, یہ ایک چینی ہے. ایک پتھر تھا بلوچستانی, وہ کہہ رہی جی 5 روپے فٹ ہے. میں نے کسی کو لگا لے 5 روپے فٹ تھا, 1-2 روپے فٹ شاید اس نے لگوانے کے لیے وہ لگا لیا. تو ایک صاحب نے غالباً پتہ نہیں 200 روپے فٹ کی ایک چیز لگوائی, تو کہنے لگے جی یہ تو بڑی خوبصورت ہے, تو یہ آپ نے کہاں سے لیا؟ نہیں بازار سے لیا. ضرورت بھی پوری ہو جائے, سستا بھی ہو, اور اس میں کچھ تھوڑی سی خوشنمائی بھی ہو جائے, ऐसा करना शरीयत के लिए, शरीयत में कोई कैद नहीं है। हाँ, ऐसी चीज जिसमें नुमाइशी नुमाइश हो, नुमाइशी नुमाइश हो, उस पर फिर पाबंदियां शुरू हो जाती हैं। मेरे दोस्तों, जिंदगी गुजरती और गुजरती चली जाएगी, गुजरती और गुजरती चली जाएगी। मुझे एक चीज बताएं, सहूलतों की कोई हद नहीं है, सहूलतों की कोई हद नहीं है, जहन में रखिएगा। इंसान जितनी सहूलतें लेता जाएगा, उसकी तबीयत उतना ज्यादा बढ़ती चली जाएगी सहूलतों की तरफ, और उसकी कोई हद नहीं है। एक वक्त आता है कि इंसान फिर उठते हुए तिंक को भी अपने लिए बोझ समझता है, और गुबार भी उसके लिए एक बोझ बन जाता है, नुकसान का जरिया, और तबीयत के ऊपर गरां गुजरता है। इस चीज को स्मेल करते हुए, इस चीज को महसूस करते हुए, फितरत ने हमारे लिए सुकून का सामान तलाश किया है, और फितरत ने हमारे लिए, अल्लाह जल्ल शानहू ने राहत का सामान तलाश किया। अल्लाह को पता था, असल में ये आया जन्नत से है, था जन्नत का बाशिंदा और जन्नत से आया, अब असल में दुनिया में जन्नत का निजाम तलाश करने लग गया। वह एक बंदा बाहर खंबे के बाहर ना खड़ा कोई चीज तलाश कर रहा था, बिजली थी, जिस दौर में घरों में बिजलियां कम होती थी, तो पूछा क्या तलाश कर रहा, कहा मेरी सुई गुम हो गई है, वो तलाश कर रहा हूं। तो गुम कहां हुई, कहा घर में गुम हुई है। उसने फिर यहां क्यों कर रहे हैं, रोशनी यहां है इसलिए तलाश कर रहा हूं। जिंदगी का चैन कहीं और था, हमने तलाश कहीं और करना शुरू कर दिया, और चूंकि जन्नत के बासी थे, आए जन्नत से थे। ये बाज़ औक़ात ना, ये गांव वाले शहर में आते हैं तो भैंस भी साथ ले आते हैं, अक्सर घर के सामने गली सारी गंदी हुई पड़ी होती है, वो भैंस बंदी हुई है उनकी, फिर मोहल्ले वालों का एहतजाज शुरू होता है, फिर उस भैंस पे झगड़ा शुरू हो जाता है। कई वाकयात मेरे सामने आए। उसने कहा जी हमारी भैंस है, हमने दूध पीना है। उसने कहा भैंस तो तुम्हारी है, सारा मोहल्ला खराब हो रहा है, सारी गली खराब हो रही। तो क्या आए जन्नत से हैं, मिजाज वही लाए हैं, तबीयत वही लाए हैं, हर चीज जन्नत हो और हर नक्शा जन्नत हो, उसी तबीयत को लेके फिर चल रहे हैं। ईमान की जिंदगी ने, इस्लाम की जिंदगी ने, और कमली वाली की सोहबत ने इस मिजाज को बदला कि देखो इस दुनिया को बेहतर बनाना कोई हर्ज नहीं है, लेकिन एक बात याद रखना, इस दुनिया को जन्नत बनाना बहुत बड़ा हर्ज है। रब्बना आतिना फिद दुनिया हसनतन, इस दुनिया को बेहतर बनाना कोई हर्ज नहीं। अच्छा, अब इस दुआ के अंदर चूंकि दुनिया देखी है और जन्नत अनदेखी है, इसलिए अल्लाह ने देखी दुनिया को पहले बयान कर दिया। एक देखा निजाम है, दुनिया देखा निजाम है ना, और आखिरत का निजाम अनदेखा है। तो इसलिए अल्लाह पाक जल्ला शान होने पहले देखे निजाम को बयान किया, रब्बना आतिना फिद दुनिया, ये देखा निजाम, कि पहले देखा निजाम को बयान फरमाया अल्लाह पाक जल्ला शान, क्योंकि देखे निजाम पे यकीन जल्दी आता है, अनदेखे निजाम पे यकीन आ भी जाए तो देर से आता है। कि तो अपनी जिंदगी बेहतर करना चाहता है तो ठीक है, रब्बना आतिना फिद दुनिया हसनत, बेहतर करना चाहता है, हम तेरा साथ देंगे, फितरत तेरा साथ देगी, कुदरत तेरा साथ देगी, यानी अल्लाह जल्ला शानहू तेरा साथ देंगे। अपनी जिंदगी बेहतर करना चाहता है, किस लिहाज से, या अल्लाह माल के लिहाज से, या अल्लाह औलाद के लिहाज से, या अल्लाह सेहत के लिहाज से, या अल्लाह तवानाई के लिहाज से, आंखों की रोशनी के लिहाज से, दिल की दुनिया के लिहाज से, तबीयत के मिजाज में फरहत के लिहाज, अच्छा घर, अच्छी जिंदगी, जिंदगी का सुकून, इस लिहाज से जिंदगी का चैन चाहता है, या अल्लाह चाहता हूं, सुकून चाहता है, चाहता हूं, किस लिहाज से, या अल्लाह इस लिहाज से कि फिर दुनिया हसनत, ये जो फिर दुनिया हसनत है ना, अल्लाह के अलावा सारी मखलूक है, अल्लाह के अलावा सारी मखलूक है। جتنا بھی نظام میرا آپ کا موت تک یہ دنیا ہے ساری, پھر مرنے کے بعد یہ سانسیں جب ٹوٹ جائیں گی پھر آخرت کا نظام شروع ہوگا, اندیکھا نظام. یہ ساری دنیا ہے اور یہ ساری دنیا بہتر ہو جائے ہر شخص چاہتا ہے, پھر اپنی نہیں اپنی نسلوں کے بھی چاہتا ہے. کچھ دل والے ایسے بھی ہیں جو دوسروں کے بھی چاہتے ہیں, حتیٰ کہ غیروں کے بھی چاہتے ہیں. یہ دل والے ایسے ہیں. یہ نظام کیسے بہتر ہو, ہماری دنیا کا نظام بہتر ہو جائے. اس وقت دنیا کی جو سب سے بڑے جھگڑے اور جنگیں ہو رہی ہیں وہ دنیا کا نظام بہتر ہونے کے لیے ہو رہی ہیں. یہ سارے جھگڑے صرف دنیا کے لیے ہیں. ایک اللہ والے کے بقول یہ سب جھگڑے جو حق اور باطل کے ہیں اس کی بنیاد دنیا ہے. باطل کہتا ہے میری دنیا کے لیے رکاوٹ نہ بن, بس ختم, میری دنیا کے لیے رکاوٹ نہ بن. چاہے دنیا کا تعلق نیچے کے معدنیات سے ہے کہ زمین کے نیچے کیا پڑا ہوا ہے, کس ملک میں, کس خطے میں, یا زمین کے اوپر کا نظام ہے کہ وہاں کیا اگتا ہے, کیا ہوتا ہے, کیا نظام ہے, بس دنیا, دنیا کے لیے رکاوٹ نہ بن. جب دنیا کے لیے رکاوٹ بنا تو یہیں گڑبڑ شروع ہو جاتی ہے, جھگڑا یہیں شروع ہوتا ہے. تو اللہ پاک جل شانہ نے پہلے ہی دنیا کو بیان فرمایا, اور سرور کونین صلی اللہ تعالی علیہ وسلم کی سب سے پسندیدہ دعا ہے. ابھی میں طواف کر رہا تھا تو ایک غالباً بلالی تھا جسے کالا کہتے ہیں, بڑی لئے سے بڑی کیفیت کے ساتھ ربنا آتینا فی دنیا والی دعا پڑھ رہا تھا. دو چکر کے بعد غالباً پھر مجھے اس کا آمنا سامنا ہوا. اس دعا اکثر طواف کے دوران دعا سنتے ہی رہتے ہیں, بہت سی دعائیں پڑھتے ہیں لیکن یہ دعا زیادہ پڑھی جاتی ہے. لیکن کچھ اس کی دعا کا اثر ایسا تھا کہ جب بھی اس کے قریب سے میں گزرتا ایسے دل دہل جاتا تھا اور میں اپنی دعائیں بھول جاتا تھا. جیسے زیادہ روشنی ہو نا تو چھوٹی روشنی پھر عجیب سی نظر آتی ہے, بڑا دھماکہ ہو تو چھوٹے چھوٹے دھماکے اس میں دب جاتے ہیں. اس بلالی کا دھماکہ کچھ زیادہ تھا. کیا الفاظ تو اس کے پاس بھی تھے, الفاظ تو میرے پاس بھی تھے, لیکن اس کے پاس کیفیات کچھ زیادہ تھی. طواف میں ایک طاقت ہے جو اس کو چلواتی ہے, ایک قوت ہے. انسان آہستہ بھی ہونا چاہے تو ایک طاقت ہے, جیسے جنازے کو ایک طاقت ہے جو دوڑاتی ہے, اور جنازے والے کہتے ہیں ایسا کرو ایسا کرو, لیکن ایسا نہیں ہوتا. جب کندھے پہ جنازہ اٹھا کے لے جائیں تو طاقت ہوتی ہے جو اس کو قبر کی طرف دھکیلتی ہے, لے چلو اس کو. اس سے اس دعا کے اندر بڑی طاقت ہے, اس دعا کے اندر کیفیات ہیں. سب سے بڑی بات یہ ہے یہ قرآنی دعا ہے, اور قرآن بس قرآن ہے. قرآن کے اندر نچوڑ ہے کائنات کا, روح ہے کائنات کی. کیوں؟ میرے اللہ کی زبان ہے. کیوں کیوں؟ یہ قرآن جو ہے اللہ کی زبان, اور اللہ کی زبان کے ساتھ ساتھ مدینے والے کی زبان بھی عربی ہے, کملی والے کی زبان بھی عربی ہے, اور جنت والوں کی زبان بھی عربی ہوگی, اور قبر والوں کی زبان بھی عربی ہوگی. ہر دنیا کی لینگویج زبان بولنے والا جب قبر میں جائے گا خود بخود عربی بولنا شروع ہو جائے گا. جب دنیا کی کوئی بھی زبان ہوگی قبر میں جو نقیرین کا سوال و جواب ہوگا اس میں تعلق عربی کے ساتھ ہوگا. فرشتوں کی زبان عربی ہے, جتنے بھی انبیاء تشریف لائے سب کی زبان عربی نہیں تھی, کچھ ایسے بھی تھے جن کی سریانی تھی, عبرانی تھی, اور زبانیں تھیں. اللہ نے اپنے حبیب کی یہ شان ہے کہ اپنے حبیب کے لیے وہ زبان پسند فرمائیے جو اللہ کی اپنی زبان ہے, اور اس زبان میں یہ دعا ہے ربنا آتنا فی الدنیا حسنتا وفی الآخرۃ حسنتا وقنا عذاب النار. یہ اس زبان میں دعا ہے. آپ سوچ نہیں سکتے اس دعا کے راز و رموز جس پہ کھل جائے نا اس پہ کائنات کھل جاتی ہے. और जिस पे इसके राज और रमूज खुलते हैं, इसरार और भेद खुलते हैं, फिर वो इस दुआ को पढ़ता नहीं, मांगता है। फर्क है, पढ़ता नहीं, मांगता है, इस दुआ को मांगता है अल्लाह पाक जल्ल शानहु। और उसकी दुआ और दिल की कैफियतें इस दुआ के साथ ऐसी अजीब हो जाती हैं, वैसे है मैं झोली फैला के बैठा हूं और मेरा अल्लाह मुझे दे रहा, और मैं दिल की गहराइयों में अल्लाह के खजाने समो रहा हूं। मैं एक दफा सोचने लगा, मैंने कहा, या अल्लाह, तूने अपने हबीब सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम की बरकत से हमें ये दुआ अता फरमाई है, ये रब्बना आतिना फिद दुनिया। अभी हज के दिनों में मैं सोच रहा था, रात को ऐसे लेटा हुआ था, अल्लाह से बातें हुई, तो मैं ये सोचने लगा, ये दुआ है कैसी है, मदीना मुनव्वरा। ऐसे सोचते 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 ना मुझे ऐसे महसूस हुआ कि ऐसे झटका सा लगा, यानी नींद का हल्का सा ऐसे झोंका आया। मैंने देखा कुछ नहीं, लेकिन कानों में एक आवाज आई, ये दुआ उस पे खुलती है जो कदरदान होता है। बस इतने अल्फाज, जो कदरदान होता है। उसके बाद मेरी आंख खोली तो मुझे एहसास हुआ कि कदरदानी क्या चीज है। फिर मैं कई दिन तक अल्लाह से मांगता रहा, मैं कि या अल्लाह, बात हुई अधूरी ना हुई, मजा तो ना आया। फिर एकदम मैं उठा, मेरे साथी सो रहे थे, मैं चुपके से उठा, मैं रोजा अतर के करीब जाके ना जगह मिल गई अगली सफ में, मस्जिद नबवी शरीफ में, वहां बैठा रहा। असर के बाद तकरीबन 2 घंटे होते हैं असर से मगरिब में, दो घंटे से ज्यादा होते हैं। बैठा रहा, अल्लाह से मांगता रहा। मक्का मुकर्मा में आके मेरे ऊपर जो चीज खुली अल्लाह की तरफ से, उस वक्त कुछ नहीं खुली, अल्लाह से अर्ज करता रहा, वहां के कदर तीन चीजों में है। पहली चीज यह है कि इसको पढ़ते हुए खालिस ध्यान अल्लाह की जाते आली की तरफ हो, अल्लाह की तरफ हो। और दूसरा, इसको ऐसे यकीन के साथ पढ़ें कि मेरे अल्लाह ने फरमा दिया कि तुम मुझसे दुनिया अच्छी मांगो, मैं तुम्हें दूंगा, बस अल्लाह ने कह दिया, खत्म। इस यकीन के साथ, मुझसे आखरत अच्छी मांगो, मैं दूंगा, मेरे अल्लाह ने फरमा दिया और हो गया। और कदर का तीसरा दर्जा जो है वो ये है, देखो भाई, अभी से आपने सोना शुरू कर दिया, इस सीढ़ियों के साइड टेक लगा के दरवेश सो रहा है सरफराज, तो तीसरा इसका दर्जा कि फरमाया कि इसको पढ़ते हुए कायनात के सारे दुनिया के जो खजाने हैं ना, वो ऐसे महसूस हों कि वो ऐसे लेके फरिश्ते खड़े हुए हैं। गौर से सुनिएगा, बड़ा अहम मौजू है ये। ऐसे लेके फरिश्ते खड़े हुए हैं और बस मैं ये पढ़ रहा हूं और ये खजाने मेरा मुकद्दर बन रहे हैं। कई दिन का मांगना, उस पर अल्लाह पाक जल्ल शानहु ने यह कैफियत खोली। आतिना फिर दुनिया में खजाने हैं, खजाना नहीं, खजाने हैं। वलिल्लाहि खजाइन समावात वल अर्द, अल्लाह के पास जमीन और आसमान के खजाने हैं, वो अल्लाह के इल्म में है। ला महदूद खजाना। ये अल्लामा लाहौती साहब के कालम में छपा था, या लतीफ़ो या अलीम या खबीर, चंद माह पहले मुझे एक साहब ने एक अपनी कैफियत बताई। उसने कहा, जी मैं ये वजीफा पढ़ रहा था, असल में ना बाज़ औक़ात बाज़ को बंदे ऐसे विजदान से पढ़ते हैं, फिर वो विजदान तो हमें नसीब नहीं होता, फिर उस विजदान में जो किसी को चीज मिलती है हमें उस पर शक पड़ जाता है। आप समझ रहे हैं, हमें वो विजदान नसीब नहीं होता। बाज देखें, अल्फाज मेरे पास भी हैं, या लतीफो या अलीमो या खबीर, आपके पास भी है। यही लफ्ज वो पढ़ता है तो उसकी आंखों के दरवाजे, दिल के दरवाजे, पर्दे कायनात के अल्लाह हटा देता है। यही मैं पढ़ता हूं तो पर्दे नहीं हटे, मालूम हुआ मेरे लेने और मांगने में कमी है। करीम का नाम ताकत, कुव्वत, عظمت اور عطا میں وہی ہے جو اللہ ہے. ٹھیک ہے, مجھے ایک صاحب بتانے لگے, اس نے کہا جی میں نے جب سے یہ پڑھنا شروع کیا ہے ایسے محسوس ہوتا ہے کہ زمین شیشے کی ہے اور اس کے نیچے خزانے ہیں عجیب و غریب. کہنے لگے میں ایک گھر بندے کے گھر مہمان گیا, پرانی طرز کا بنا ہوا مکان تھا, پھر ایک اور ساتھ پڑوس میں چلا گیا نیا بنا ہوا مکان تھا, تو نئے بنے مکان کے نیچے ان کا جہاں کچن تھا اس کے کونے کے نیچے تقریباً 15-16 فٹ نیچے مجھے نظر آیا کہ بہت بڑا خزانہ دفن ہے اور ان کو علم ہی نہیں ہے. کہنے لگے میں اٹھنے لگا تو میرے اندر آواز آئی کسی کی امانت کی طرف قدم نہیں اٹھایا کرتے. بس میں سمجھ گیا کسی کی امانت ہے اس کی طرف قدم نہیں اٹھایا کرتے. یہ آتنا فی دنیا خزانہ ہے اور خزانہ نہیں ہے, خزانے ہیں, اس میں خزائن ہیں. اور جس دعا سے پہلے ربنا او اور اللہم ہو, اس دعا کی طاقت اور تاثیر اپنی قوت کے اعتبار سے لاکھوں کروڑوں گنا بڑھ جاتی ہے. ربنا سے شروع ہونے والی دعائیں, قرآنی دعائیں جتنی بھی ہیں ان کی طاقت اور ہے. جن دعاؤں سے پہلے ربنا آتا ہے, وہ تو جس کی کیفیات جتنی ہوگی اس کو اتنی مراد ملے گی, جتنی طلب ہوگی اور جتنی تڑپ ہوگی اور جتنا وجدان اور دھیان ہوگا اس کے مطابق اس کو ملے گا. جس نے کائنات کے خزانے اپنے اور نسلوں کے لیے پانے ہیں نا, وہ اس دعا کو کا وجدان حاصل کر لے. دعا آتی ہے سب کو, میں جس چیز پہ زور دے رہا ہوں وہ اس کا وجدان حاصل کر لے. ایک مستشرک تھا, مستشرک اسے کہتے ہیں جو ہو تو غیر مسلم لیکن مسلمانوں کے دین کی خوبیوں پہ کام کرے یا دین پہ کام کرے, جیسے بھی ہے, شریعت پہ, دین پہ, حدیث پہ, قرآن پہ, اس پہ ریسرچ کرے. تو ایک مستشرق نے لکھا کہ میں جب اس دعا پہ پہنچا, ربنا آتنا فی دنیا والی دعا پہ, کہنے لگا میں رک گیا اور میں سوچنے لگا کہ سائنس اب جن خزانوں کی ریسرچ کر رہی ہے, تحقیق کر رہی ہے, قرآن تو ان سارے خزانوں کو ایک لفظ میں سمو چکا ہے. ویسے بھی عربی زبان جو ہے, عربی زبان ایسی فصیح اور بلیغ زبان ہے کہ جو فکرہ ہمارا لمبے چوڑے لفظوں میں مکمل ہوتا ہے وہ چند لفظوں میں, اور ایک لفظ کے اندر عربی جو ہے اس کو سمو کے ایک پل میں ایسے مٹھی میں بند کر دیتی. عربی کی اللہ پاک نے وہ زبان رکھی ہے کائنات میں. کیوں؟ اس زبان کو میرے اللہ کے ساتھ نسبت اور کملی والے کے ساتھ نسبت ہے اور قرآن کے ساتھ نسبت ہے. وہ کہنے لگا کہ ساری کائنات کے خزانے, وائٹ گولڈ, یورینیم, اس سے پہلے کس کو پتا تھا؟ زمین کے نیچے پیٹرولیم اور زمین کے نیچے کے خزانے, سونے اور چاندی اور قیمتی دھاتیں اور ڈائمنڈ, ہیرے زمین کے نیچے بھرے ہوئے ہیں. آج سے صدی پہلے, دو صدی پہلے تو کسی کو خبر ہی نہیں تھی جو کچھ اب نکل رہا ہے زمین سے. کسی کا کیا پتا کہ زمین میں گیس بھی زمین میں ہوتی ہے جس کو ہم سوئی گیس کہتے ہیں, اور کسی کو کیا خبر تھا اس کے نیچے اور کائنات کا نظام فیول کے نام پہ ہے, اور کسی کو کیا خبر تھا کہ زمین کے نیچے سونا ہی سونا ہے, ہیرے ہی ہیرے ہیں, کائنات ہی کائنات ہیں. تو وہ مستشرق اس نے لکھا کہ جو جب میں نے پڑھا نا کہ ربنا آتنا فی دنیا, کہنے لگا میں یہیں بس ٹھہر گیا. کیوں؟ آخرت اس کا مطلوب نہیں تھا, دنیا اس کا مطلوب تھا نا. اس کو یہ چیز جا کے دل کو لگی, ہاں ہی لگی, دل کو لگی, ایسے جا کے دل کو لگی, اور دل میں جا کے یہ چیز چپ گئی. دل میں جا کے اور وہ سوچنے لگ گیا کہنے لگا کہ میں پہاڑوں پہ جا کے ریسرچ, اس کا شعبہ تھا, اس کا اصل میں وہ جیولوجیکل کا تھا, معدنیات وغیرہ وغیرہ, اس کا ایک وہ یعنی انجینئر تھا, لیکن اس کو اس کی ریسرچ بھی تھی, اسلام کی دین کی ریسرچ بہت کی اس نے. کہنے لگا میں اپنے شعبے میں جاتا تھا, ایک دفعہ میں اردن کے پہاڑیوں پہ جا رہا تھا, ہمارا کنوے تھا, قافلہ تھا, ایک میں نے چرواہے کو دیکھا, عرب چرواہا تھا, بدو تھا, اس کو دیکھا کہ یہ دعا پڑھ رہا ہے, یہ دعا پڑھ رہا ہے ایک درخت کے نیچے نا, اپنی لکڑی کو اس نے ماتھے سے ٹیک لگائی ہوئی ہے, بکریاں چرانے کے لیے جو لکڑی ہوتی ہے اسا ڈنڈا, اس نے ماتھے سے ٹیک لگائے ہوا ہے, ایک پتھر پہ بیٹھا ہوا ہے, اور بکریاں اس کی دور پر ادھر ادھر بکھری ہوئی چر رہی ہیں, اور وہ یہ دعا پڑھ رہا ہے ربنا, اور کہنے لگے کہ ایسے وجدان کیفیات سے پڑھ رہا کہ میں قافلے کے درمیان میں تھا, ایک دم میں رک گیا, اور قافلے والوں کو کیا خبر یہ کیا دعا ہے. کہنے لگے وہ میری وجہ سے رکے, میں چونکہ سینئر تھا, میں نے اس کو کہا تم چلو, میں کتنی دیر قافلے کے پیچھے رہ گیا, لیکن میں کتنی دیر اس کی دعا کو سنتا رہا, اور مجھے بڑا مزہ آیا. کہنے لگے اسے احساس ہوا کہ کوئی بندہ میرے قریب کھڑا ہے, تو اس نے آنکھ اٹھا کے ایسے دیکھا, کیوں کھڑا ہے تو؟ اس نے کہا تو اپنا پڑھنا جاری رکھ. کہا اب نہیں پڑھا جا سکتا, وہ اس وقت میں تھا اور میرا اللہ تھا, اب درمیان میں تو حائل ہو گیا. تو کہنے لگے میں نے اس سے پوچھا اس دعا سے تجھے کیا فائدہ ہوا؟ کہنے لگا فائدہ ہوتا وہ ہے جو بتایا نہیں جاتا, محسوس ہوتا ہے. مشک کہتے اسے ہیں جس کی خوشبو, یہ مشک ہی نہ بتائے, مشک بیچنے والا, مشک خود اپنی خوشبو بتاتا ہے. میں نے اس کی سے گفتگو اس کے, ہاں کہنے لگے وہ بات کر کے نا پھر اپنی لاٹھی پہ چلا گیا, میں کتنی دیر کھڑا رہا, کہنے لگے وہ خاموش رہا, پھر وہ نہ بولا. تو کہنے لگے میں آگے گیا نا, قافلے سے پیچھے رہ گیا, میں نے اوپر پہاڑ سے دیکھا تو قافلہ وہ جا رہا, میں نے کہا یہ شارٹ راستہ ہے, میں اس سے نکل جاؤں گا. جب شارٹ راستے میں گیا دیکھا اس کی بکریاں پھیلی ہوئی ہیں, ہر طرف پھیلی ہوئی ہیں, اور دور میں نے دیکھا کہ بھیڑیے بڑے موٹے تازہ طاقتور بھیڑیے دور بیٹھے اور بکریوں کو دیکھ رہے ہیں, اور بکریاں مطمئن ہیں جبکہ بکریوں کی نظر بھیڑیوں پہ ہے. کہنے لگا میں نے پہلے محسوس کیا کہ شاید نہیں ہے, پھر میں نے باقاعدہ اندازہ لگایا کہ بکری اٹھ اٹھ کے بھیڑیے کو دیکھتی تھی اور پھر گھاس, اور پھر میں نے بکری کا اندازہ لگایا کہ وہ اپنے سکون سے گھاس کھا رہی تھی, بے چینی سے گھاس کھا ہی کیسے سکتی تھی, جب اس کے اندر انگزائٹی ہوتی, اضطراب ہوتا, بے چینی ہوتی تو گھاس کھا ہی نہیں سکتی تھی, اور یہاں رہ ہی نہیں سکتی تو بھاگتی. بکری کے دل میں اللہ نے بھیڑیے کے خون خاری ڈالی ہوئی ہے, جیسے مرغی کا چوزا جو ہے پہلے دن نکلتے ہی اس کے دل میں بلی کا خوف ہوتا ہے, اسے کوئی نہیں بتایا, یہ لدنی وحبی غیبی علم اللہ اس کے دل میں ڈال دیتا ہے, وہ بلی آئی اور یوں ماں کے پروں میں گھسا. غیبی نظام اللہ نے اس کے دل میں ڈالا ہوا ہے پہلے دن سے, جب اس نے چونچ مار کے انڈے کو توڑا تھا اور نکلا تھا, اس کے دل میں تھا یہ بلی ہے, میری دشمن ہے. اور میں نے کہا کہ آنکھوں سے دیکھا کہ وہ سکون سے کھا رہا, سکون سے بکری سکون سے گھاس کھا رہی ہے اور بھیڑیا خاموش بیٹھا ہوا ہے, اور کہا کہ میں نے بھیڑیا کی آنکھوں میں دیکھا تو بھیڑیا کی آنکھوں میں سکون نہیں تھا, خون خاری تھی. کہا کہ میرے قریب جانے سے دو بھیڑیے تھے وہ بھاگ گئے, بڑا بھیڑیا تو وہ بیٹھا رہا, اسے میرا بھی احساس نہ ہوا کہ تم کون ہے, آپ مجھ سے مقابلہ کر لے, یہ میں اپنے لفظوں میں کہہ رہا ہوں, اس نے نہیں لکھا. لیکن قریب گیا تو اس کے چہرے میں, اس کے انداز میں, اس کی آنکھوں میں خون خاری دیکھی, لیکن ایسے محسوس ہوا جیسے کوئی طاقت ہے جس نے اس کو روکا ہوا ہے اور وہ آگے نہیں جا سکتا, اور کوئی قوت ہے جس نے بکریوں کے دل میں اطمینان سکون ڈالا ہوا ہے, وہ دوڑ نہیں سکتی, और अपने रिस्क की तलाश में इधर उधर दौड़ती हरे घास की तरफ फिर रही है। भेड़िया परेशान है, लेकिन कोई कुवत है जिसने दीवार दे दी है, बावजूद एक दूसरे के देखने के कोई कुवत है जो उसको जाने नहीं देती। कहने लगा, मैं उस चरवाहे की बात समझ गया कि इसका फायदा वो होता है जो खुद बताए। हाँ, मैंने आंखों से देख लिया है, यह है रब्बना आतिना फिद दुनिया, यानी अल्लाह ने दुनिया दी, फिर उसकी हिफाजत भी दी, फिर उसकी किफायत भी की, फिर उसकी किफालत भी की, फिर उसको राहत, रहमत, बरकत, अता, आफियत का सुकून का निजाम बनाया। ये दुनिया है, ये दुनिया। तो कहने लगा कि मैंने फिर क्या किया, वो मुस्तशरक अंग्रेज कहने लगा मैंने ना इस दुआ को पढ़ना शुरू कर दिया, याद किया और इसको पढ़ना शुरू कर दिया। मैं मुसलसल इसको पढ़ रहा था, पढ़ता रहा। कहने लगा मेरा निजाम बेहतर हो गया। वो कैसे? कहा कि हम, मुझे बाज़ औक़ात खुद एहसास हो जाता था कि यहां ड्रिल करें, यहां वो हमारी मतलूबा चीज निकलेगी, तेल है, गैस है, जो भी मतलूबा मादनियात वो निकालना चाहते थे यहां निकली। कहने को कुवत होती और मैं कह देता था यहां करो, जबकि मेरा सीनियर जो बहुत बड़ा जो है वो तजर्बा कार था और इसका तजर्बा एक जो है खुद ऑथेंटिक गारंटी थी, वो कहता था यहां करो। कहने लगा जो उसके कहने पे नहीं होता था मेरे कहने पे हो जाता था। एक वक्त ऐसा आया वो कहने लगे नहीं, ये कह रहे करो, और जो करता और वहां से वो मतलूबा चीज ऐसी निकलती कि वो हैरान हो जाते। वो कहते है तूने कौन सा नॉलेज गेन किया है? उसने कहा मैंने चरवाहे से कुछ सीखा है, सारी किताबें पढ़ी थी मैंने साइंस की, सारी किताबें एक तरफ, लेकिन उस चरवाहे की जो लय भी थी ना, और उस चरवाहे की जो लय थी और उसकी कैफियत थी, उसने मेरे दिल में इस दुआ की अजमत को उतारा है। वही तीन चीजें जो मैंने अभी अर्ज की हैं कि इसकी अजमत दिल में हो, इसकी अजमत को उतारा है, और मैंने आंखों से फिर इसकी अजमत को देखा है कि उस दुआ की अजमत भेड़िए के दिल में अनोखी थी, उसका अंदाज और था, और बकरी के दिल में अनोखी थी, उसका अंदाज और था। भेड़िए की आंखों में खून खारी थी और बकरी की आंखों में इत्मीनान था। मालूम हुआ कि बकरी आंखों से देख रही थी। अहदीस में किताबों में आता है ये अजाब कब्र जो है और कायनात का अजाब अर्श से आसमानों से उतरने वाला, सिवाय इंसानों और जिनों के सारी मखलूक आंखों से देखती है, सारी मखलूक आंखों से देखती है। मैं अभी कश्मीर में था तो मैंने जहां जलजला आया वहां से लोगों से पूछा, मैंने कहा आपने कोई इसके सिम्टम्स कोई अलामत? फिर वो कुत्तों की कैफियत उन्होंने बताई कि कुत्ते ऊपर कुम करके भौंकते थे, आखिरी वक्त में खामोश होकर सर नीचे डाल दिया उन्होंने, पानी के चश्मे खुश्क हो गए, पानी की रंगत बदल गई, और बहुत सी अलामत हैं जो जानवरों को महसूस होती हैं, जानवर देखते हैं। फिर वो कहने लगा कि मेरे ऊपर इसकी वो कायनात खुली कि मैं मालामाल हो गया, मैं तंग दस्त था, मुझे अल्लाह पाक ने अपने गैब के खजाने से बरकतों का निजाम, बरकत मैं कह रहा हूं, उसने माल का निजाम कहा, बरकतों का निजाम मेरे ऊपर अल्लाह ने खोल दिया, बरकतों का निजाम खोल दिया। और अगली बात जो उससे ज्यादा अनोखी है, कहने लगा कि मैंने सिर्फ दुआ पढ़ी थी रब्बना आतिना फिद दुनिया, पूरी नहीं पढ़ी थी क्योंकि आखिरत को मैं मानता ही नहीं था। हाँ, आखिरत को मैं मानता ही नहीं था। आखिरत का कॉन्सेप्ट, आखिरत का ख्याल और तसव्वुर अकीदा तो मोमिन का है ना, काफिर का तो है नहीं। काफिर के माने इनकार करने के हैं, कुफ्र के माने इनकार के हैं, वो इस चीज का इनकार करते हैं। मैंने दुआ का सिर्फ पहला हिस्सा पढ़ा था, रब्बना आतिना फिद दुनिया, और इसको पढ़ता रहा। आप सोचें दिल में ईमान नहीं है, लेकिन ईमान ना होने का बावजूद भी ये दुआ उसको नफा दे रही है, ये दुआ उसको फायदा दे रही है, یہ دعا اس کے لیے خیر و برکت کا ذریعہ بن رہی ہے ایمان نہ ہونے کے باوجود بھی, یہ دعا اسے نفع دے رہی ہے اور یہ دعا اسے فائدہ دے رہی ہے. ایمان نہ ہونے کے باوجود بھی یہ دعا اسے فائدہ دے رہی ہے. کیوں؟ اس نے چرواہے سے یقین حاصل کر لیا تھا, اس دعا کا یقین چرواہے سے لیا تھا, پڑھا تو تھا اور کچھ تھوڑا سا سمجھنے کی کوشش بھی کی تھی. بعض اوقات نا قدرت کسی کا ساتھ دیتی ہے, اللہ پاک پھر ساتھ دیتا ہے اور پھر اللہ پاک غیب سے ایسے اسباب پیدا فرما دیتے ہیں, ایسے اسباب پیدا فرما دیتے ہیں, خود بخود انسان کہتا ہے اوہو یہ آج کے وقت کے لیے اللہ نے یہ چیز فلاں وقت میں لے کے کہہ دیتا رکھ دو. بعض اوقات بعض چیزیں انسان لے لیتا ہے پھر پتہ نہیں ہوتا کیوں لی میں نے, پتہ نہیں ہوتا کیوں لی. مجھے ایک دوست کہنے لگے جی فلاں بندے کی فیکٹری تھی, وہ کوئی مشروبات وغیرہ کی, وہ اس کی ختم ہو گئی تو وہ چیزیں بیچنا چاہتا ہے. ان کا نہیں, وہ چیز مجھے ضرورت ہی نہیں تھی لیکن وہ جو طاقت وہاں لے گئی, ایک ارک کشید کرنے کی بڑی مشین تھی اچھی سی, وہ بہت نئی تھی, اس نے کہا جی میں نے اتنے لاکھ کی لی ہے, میں اتنے لاکھ کی دوں گا, اتنے پیسوں کی لی ہے میں, پتہ نہیں کیوں ان سے طاقت تھی میں نے لے کے رکھ لی. مجھے علم نہیں تھا کہ میں نے مشروب عبقری کو لانا ہے, اس کے لیے ارک ڈالنا ہے, نکالنا ہے, کوئی خبر نہیں تھی. اب جب خیال آیا تو نہیں کہ جی وہ تو پہلے سے پڑی ہوئی چیز ہمارے پاس. اوہو قدرت بعض وقت خود رہبری کرتی ہے دنیا اور آخرت کے نظام میں. جیسے ایوب علیہ الصلوۃ والسلام, حضرت یعقوب علیہ الصلوۃ والسلام بیٹا گم ہو گیا, پھر قدرت نے خود رہبری کی سالہ سال کے مانگنے کے بعد کہ اللہ پاک جل شانہ نے پھر لفظ بھی عطا فرمائے, پھر کیفیات بھی عطا فرمائی اور پھر قبولیت بھی عطا فرمائی, پھر اللہ خود رہبری کرتے ہیں. اس بندے کی اللہ نے رہبری کی اور چرواہا مل گیا, اور چرواہے نے جو ہے اس کو اپنی کیفیات منتقل کی. یہ لفظ منتقل میں عرض کر رہا ہوں, اس کے بھی سنتے جائیں. بعض اوقات ہمیں الفاظ ملتے ہیں, کیفیات نہیں ملتی. کسی صاحب درس سے بیٹھنے سے یہ بھی مل جاتا ہے. کیوں کہہ رہا ہوں, درد سے درد ملتا ہے. ایک درد والا بندہ ہائے ہائے کہہ رہا ہے, ہنستا کھیلتا مسکراتا گپے ہوئے آپس میں چل رہی ہیں, ایک دم خاموش ہو جاتا ہے, خاموش خاموش خاموش. خوشی کبھی منتقل ہو نہیں ہوتی, یہ ضروری نہیں کہ آپ ہنس رہے ہوں دوسرا بھی ہنسنا شروع ہو جائے. درد منتقل ہوتا ہے, یاد رکھیے گا. ہے دعا کے آتش عشق میں تو بھی میری طرح جلا کرے, نہ نصیب ہو تجھے ہنسنا تیرے دل میں درد اٹھا کرے. یہ درد منتقل ہوتا ہے اور درد لینا ہے اللہ والا اور کملی والا درد اگر لینا ہے مدینے والا تو پھر یہ کسی فقیر کے پاس ملے گا, صاحب درد کے پاس. درد درد والوں کے پاس ملتا ہے اور درد منتقل ہوتا ہے, پکی بات ہے, ہوتا ہے. اس گورے کو انگریز کو چرواہے کے ذریعے دعا کے الفاظ کا تو پہلے خبر تھی لیکن چرواہے کے ذریعے اس کا درد منتقل ہو گیا. کتنی دیر وہ لاٹھی ٹیکے ایسی سر نیچے جھکائے, اللہ اور تھا اور وہ تھا اور اللہ کے ساتھ بیٹھا باتیں کر رہا تھا, راز و نیاز اس دعا کے ذریعے کر رہا تھا اور اس کے کائنات کا نظام اس کی حفاظت کر رہا تھا. کیا اس کی بکریوں کی حفاظت کر رہا ہے, خونخوار بھیڑیے سامنے بیٹھے ہیں, ان کی آنکھوں میں خون خاری ہے. لیکن ان کی آنکھوں کی خون خاری حیرت انگیز بات یہ ہے, ان بکریوں کو متاثر نہیں کر رہی, بڑی بات یہ ہے. ورنہ بھیڑیے کی ایک آواز اور ایک چکر اور ایک پھیرا بکریوں میں بھگدڑ مچ جاتی ہے. نہیں, اس میں اطمینان ہے. اور پھر اگلی بات یہ ہے کہ اس نے دعا کا ایک حصہ پڑھا ہے, پوری دعا نہیں پڑھی, اس کو پھر بھی فائدہ نصیب ہو گیا. اور اس سے انوکھی بات یہ ہے کہ وہ ایمان والا نہیں تھا, وہ ایمان والا نہیں تھا پھر بھی اس کو دعا فائدہ دے گئی. سوچو, ایمان والا پڑھے, ایمان کے ساتھ پڑھے, ایمان والا پڑھے, ایمان کے ساتھ پڑھے, اگلی بات, پوری دعا پڑھے جو کہ پوری مسنون دعا ہے اور پوری یقین سے پڑھے, تو اس غیر مسلم کافر کو تو یہ کچھ مل سکتا ہے, ایمان والے کو نہیں مل سکتا. کیا خیال؟ نہیں مل سکتا, یقیناً مل سکتا. پھر اور اگلی بات, کہنے لگے کچھ عرصے کے بعد اس دعا کی برکت, لفظ یاد رکھیے گا, اکیلا لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ پڑھنا ایک تاثیر دکھاتا ہے, طاقت دکھاتا ہے, اور لا الہ الا اللہ آخر کار محمد الرسول اللہ پہ لاتا ہے. بقول ایک اللہ والے کے, لا الہ کو کوئی دکھا نہیں سکتا, لا الہ الا اللہ کو کوئی دکھا نہیں سکتا, محمد الرسول اللہ کو کوئی چھپا نہیں سکتا. لا الہ الا اللہ اندر کی کیفیت کا نام, اندر کی کیفیت کا نام, محمد الرسول اللہ باہر کی کیفیت کا نام ہے. لا الہ الا اللہ دل کے اندر کے یقین, محمد الرسول اللہ باہر کا لباس ہے, باہر کی زندگی ہے, باہر کا نظام ہے. تو لا الہ الا اللہ کوئی دکھا نہیں سکتا اور محمد الرسول اللہ کوئی چھپا نہیں سکتا. جب اس نے ربنا آتنا فی الدنیا صرف اتنا پڑھا, کیونکہ اس کا مطلوب صرف دنیا تھا, جبکہ اس کے پاس, میں اکثر عرض کرتا ہوں کہ غیر مسلم کے پاس ایک پیکج ہے, وہ ہے مرنے سے پہلے کا, ہمارے پاس دو پیکج ہیں, اس لیے اللہ نے دونوں پیکج کٹھے بیان کیے ہیں اس دعا کے اندر, دونوں پیکج کٹھے بیان کیے, دنیا بھی آخرت بھی. اس نے ایک پیکج لیا, اس کے ایک پیکج لینے میں دنیا اس کی بہتر ہونا شروع ہو گئی, عزتیں ملنا شروع ہو گئیں, معاشرے میں اس کی عزت, کہا کمپنی میں بڑی عزت تھی, میں جہاں ہاتھ رکھتا تھا ہو جاتا تھا, تاثیر ملی, طاقت ملی, عزت ملی, وقار ملا, دولت ملی, رزق ملا, بہت کچھ ملا. کہنے لگا میرا اندر خود پیال پیدا ہوا, میں نے اس دعا کے دنیا کا کی طاقت کو تو دیکھ لیا, اب یہ ربنا آتنا فی الدنیا کو تو دیکھ لے, آخرت کو تو دیکھو یہ کیا ہے. ایسے ہی میں نے آزمانے کے طور پہ اس اگلے لفظ کو ٹچ کیا, اب میں نے پڑھنا شروع کر دیا, ربنا آتنا فی الدنیا حسنتا وفی الآخرت حسنتا. کہنے لگے میرا نار پہ یقین نہیں تھا, میں نے نار نہیں پڑھا, جہنم میں یقین ہی نہیں ہے, وہ کہہ رہے سب مٹ جائیں گے, یہ ختم ہو جائیں گے. وہ تو ہم کہتے ہیں نا نہیں, مرنے کے بعد ایک زندگی ہے, زندہ کیے جائیں گے, یہ موت پردہ ہے, موت پردہ ہے, اس کے بعد ایک زندگی ہے, ایک نظام ہے, وہ تو ہم کہتے ہیں. اس نے کہا میں نے نہیں پڑھا, پھر آپ اتنا پڑھا, ربنا آتنا فی الدنیا حسنتم وفی الآخرۃ حسنتم, اب یہ میں نے پڑھنا شروع کر دیا. کہنے لگے جب میں نے دونوں پڑھنے شروع کر دیے نا, اس کی طاقت بڑھ گئی, میرے کام اور زیادہ بہتر ہونا شروع ہو گئے, میری مشکلیں, میری پریشانیاں دور ہونا شروع ہوئیں. کہنے لگے یہ بات پھر مجھ پہ بہت عرصے کے بعد کھلی, جس دعا سے مرنے کے بعد کی کھربوں سال کی مشکلات حل ہو سکتی ہیں, آخرت کی مشکلات ہزاروں سالوں کی نہیں ہیں, لاکھوں سالوں کی نہیں ہیں, اگر آ گئیں آخرت کی خوشیاں بھی لا منتہا اور آخرت کے غم بھی لا منتہا, کوئی انتہا نہیں, آخرت کے غم بھی ہمیشہ ہمیشہ کے اور آخرت کی خوشیاں بھی ہمیشہ ہمیشہ کی. جس دعا سے مجھے آخرت کی ہمیشہ ہمیشہ کے غم مجھ سے تل سکتے ہیں, تو اس دعا سے مجھے دنیا کے 50-60-70-80 سال کے غم کیسے نہیں ٹل سکتے. تو کہا کہ مجھے پھر میرے مسئلے اور زیادہ حل ہونا شروع ہو گئے, مشکلیں اور زیادہ دور ہونا شروع ہو گئیں, پریشانیوں میں میرا ایسے کچھ طاقتور ایک ساتھ تھا جو میرا ساتھ دیتا تھا. کہنے لگا میں ایک پہاڑوں پہ اپنی گاڑی پہ جا رہا تھا, میرے ساتھ اور بھی تھے, بڑی گاڑی تھی, 20-30 بندے اور بھی تھے, ٹرک نما گاڑی ہوگی یقیناً. تو جا رہا تھا اور میں یہ پڑھ رہا تھا مسلسل, میں نے کسی کو نہیں بتایا, ربنا آتنا فی الدنیا حسنتا وفی الآخرۃ حسنتا, بس اتنا پڑھ رہا تھا, میں پڑھ رہا تھا پڑھ رہا تھا پڑھ رہا تھا. کہنے لگے کہ ایک جگہ جو ہے ایک پتھر پھسلا, اوپر سے آیا, اوپر سے ٹائر کے نیچے آیا, تھا سلپری اور گاڑی چڑھائیاں چڑھ رہی تھی, بہت مشکل چڑھائیاں تھیں, اور اس کی وجہ سے ٹائر پھسلا, ٹائر پھسلا تو اور ٹائر پھسلا, اور ٹائر پھسلنے سے گاڑی جھک گئی اور سارے آدمی اس طرف جھک گئے. ان قریب تھا کہ میں हमारा ट्रक ऊंधा होके हजारों फुट की खाइयों में नीचे चला जाए, बेसाख्ता इस दुआ के आगे निकला वकीन आजाबन, और एकदम पता नहीं क्या हुआ और मैंने स्टेरिंग बदला और मेरा ट्रक बैलेंस हुआ और मेरे सामने आंखों में आंसू आ गए। अच्छा, ये दुनिया की आग से भी बचाता है। दुख आग होता है, गम आग होता है, आग नहीं होता, हादसा आग नहीं है, हादसा आग है, दुख आग है, गम आग है। गम का नाम सुनते ही अंदर आग लग जाती है, खुशी का नाम सुनते ही अंदर फरहत हो जाती है। तो गम आग ना हुआ तो क्या हुआ? असल में ना हमसे गलती जो हुई है वो ये हुई है, मैं वास्ते को वाक्य को दरमियान में छोड़ रहा हूं, अभी मैं अंग्रेज की कहानी चला रहा हूं। अंग्रेज ने बड़ी लंबी कहानी सुनाई और मैं आपको सुना रहा हूं, रास्ते को वाक्य को दरमियान में। असल में हमने ना, हमसे गलती हुई, हम ये समझ बैठे कि मस्जिद की हद तक निजाम तो अल्लाह का चलेगा, रोजे की हद तक निजाम अल्लाह का चलेगा और उसके बाद निजाम मेरे मिजाज का चलेगा। मक्का मुकर्मा में मैं एक अल्लाह वाले के पास बैठा हुआ था, अब इसी सफर में फरमाने लगे, फैसलाबाद के एक जवान ने उनके वालिद ने, उनके जानने वाले थे, उनको दुकान पे करा दिया कि इसको कपड़े का काम सिखाएं, फिर अपनी दुकान करेगा। आपस में ताल्लुक था तो उन्होंने उसको 2 महीने के बाद निकाल दिया। उन्होंने कहा, जी आपका बेटा काम का नहीं है, इसको ले जाए। क्यों? उसने कहा, झूठी नहीं बोलता, सारा काम सच पे कर रहा है, इसे कैसे काम करना आएगा? मंडी है फैसलाबाद की, यहां लाखों करोड़ों का काम हो रहा है, अरबों रुपए का, ये सच बोल रहा है, सच ही बोल रहा है, ये काम नहीं चल सकता, ये कारोबार नहीं बन सकता, ले जाओ। और वक्त कर दी। हमसे गलती ये हुई, हम ये समझ बैठे कि हमारी मानने का निजाम सिर्फ मस्जिद तक है। इमाम साहब ने कहा, अल्लाह ने कहा इमाम साहब के जरिए, अल्लाह अकबर, बस हमने अब कयाम और उसके बाद अल्लाह अकबर रुकू, वहां अपनी मर्जी नहीं करनी, माने ना माने, दिल चाहे ना चाहे, दिल में आ रहा कि मैं सजदे दिया जाऊं, सजदे किए जाऊं, 20-20 सजदे, ना 2 से ज्यादा नहीं करने एक रकत में, मेरा जी में आ रहा है मैं क्याम ही किए जाऊं, बस क्याम करना है, लेकिन अगला रुकू भी तो है। उन्हें आज मेरा सिर्फ क्याम है, क्याम करने के बाद सलाम फेर दिया। उन्हें कहा, ना बाबा ना, तेरी मर्जी की नमाज है, अल्लाह वाली नमाज पढ़, अपनी मर्जी वाली ना पढ़, तबीयत वाली ना पढ़, और रुकू मैं आज 2 करूंगा, अल्लाह को राजी करूंगा, अल्लाह के सामने झुकना अल्लाह को पसंद है। अल्लाह कहते हमारी मर्जी का झुकना पसंद है, तेरी मर्जी का झुकना हमें पसंद नहीं है। हमने असल में, हमसे गलती ये हुई, अपने सारे निजामों में हमने समझा कि हमारी मर्जी है, हम निजाम ऐसे चलाएंगे, और अल्लाह वाला जब निजाम आता है उसमें कहा कि अल्लाह की निजाम यही है कि अल्लाह का निजाम ऐसे चलेगा। उसने कहा, जी कुर्बानी करनी है, कुत्ते को पकड़ के बिस्मिल्लाह अल्लाह अकबर, मोटा मोटा कुत्ता जा रहा था उसको पकड़ा। उसने कही, भाई जानवर एक ही चीज तो है। हमारे एक दोस्त DSP हैं, वो कहने लगे, जब मोटरवे बन रहा था तो वहां कोरिया के बंदे थे, कहने लगे सारे इलाके के कुत्ते खत्म हो गए, सारे इलाकों के कुत्ते, इस एरिया के सारे कुत्ते खत्म हो गए, खा गए। कहने लगे, फिर काम भी वैसे करते थे। मोटे कुत्ते को पकड़े और मोटे कुत्ते को पकड़ के उसको कहे अल्लाह अकबर, बिस्मिल्लाह अल्लाह अकबर, यहां तो हमारी अकल नहीं मानती, ठीक है। झूठ का निजाम, सूद का निजाम, नापतोल में कमी का निजाम, मिलावट का निजाम, धोखे का निजाम, उसमें हम असल में पता क्या कर रहे हैं, कुत्ते को दबा कर रहे हैं और छुरी फेर रहे हैं, तेज छुरी है और ऊपर से कह रहे हैं बिस्मिल्लाह अल्लाह अकबर। वहां हमारी आंखें नीचे वाले कुत्ते को नहीं देखती, वहां हमारी आंखें नीचे दुम्बे और बकरे और छतरे को देखती हैं। हमारा निजाम असल में, हम ये बना, हमसे गलती ये हुई और फिर फिर क्या करते हैं, फिर अगली गलती क्या हुई हमसे, खुद दो नंबर करके चाहत एक नंबर की है, स्टैंप तलाश कर रहे होते हैं कि मेड इन जापान है, मेड इन फला है, मेड इन फला है, नंबर एक चीज तलाश करने की कोशिश कर रहे हैं, और जो एक नंबर चीज बनाते हैं फिर उनको गालियां भी देते हैं, फिर उनको कहते हैं हम उनको गोलियां मार दें, मार डाले, क्यों, जिनसे इतनी खूबियां ली हैं वो इस काबिल नहीं है कि उनके लिए दुआ की जाए, उनके लिए हिदायत मांगी जाए, वो जहन्नम में ना जाए, वो कमली वाले की गुलामी अख्तियार कर ले, वो मदीने वाले का गम अपने दिल में समो ले, क्या उनका इतना हक नहीं बनता जो हमें एक नंबर चीज देते हैं, नहीं बनता, सच बताएं। मेरे दोस्तों हमसे ये गलती हुई है, हमने आते ना फिर दुनिया ले ली है और फिर आखिरतों को छोड़ दिया है, पढ़ते हुए भी छोड़ दिया, गोरे ने फिर सिर्फ से दुनिया ली थी, गोरे ने फिर दुनिया ली थी और उसमें फिर दुनिया के राज और रमूज खुले थे, उसने कहा चलो मैं फिर आखिरत भी ले लेता हूं, और हाथ से ने वाकिन अजाब नार भी दे दिया, क्यों दिया, पहले लफ्ज की बरकत है और दूसरे लफ्ज की बरकत है, उसे तीसरा लफ्ज खुद बहुत मिल गया, तीसरा लफ्ज खुद बहुत मिल गया। मेरे दोस्तों अल्लाह वालों ये निजाम कायनात का समझें, अल्लाह ने कोई बरकत का निजाम और रखा है, कायनात का निजाम समझें। मैं कोई गौरों के मुल्क में कोई बंदा आता है ना तो मैं उससे बैठ के पूछता हूं, मैं कहता हूं उनकी खूबियां बताओ मुझे, क्या खूबियां। हमारे एक जवान है वो टेलीनार में है तो वहां चला गया डेनमार्क, इसका हेड ऑफिस है वहां, तो वो आया मेरे पास, वहां मरी की रूहानी मंजिल पे मैं गया उसकी जरा देखभाल के लिए, तो इस्लामाबाद से वहां आया, तो मैं अपनी गाड़ी से उसकी गाड़ी में चला गया, मैंने उससे हाल अहवाल पूछा, मैंने कहा मुझे वहां उनकी खूबियां बताओ, बताओ खूबियां, क्या खूबियां। उसने बताई, उसने कहा एक डिनर था और पता चला कि यह बंदा हलाल वाला है और नमाज पढ़ने वाला है और इसका किसी फकीर से ताल्लुक है और चेहरे पे हल्की हल्की दाढ़ी भी है, तो उसने कहा जी मैं तो हलाल खाने वाला हूं, कहने लगा आइंदा खाने में उन्होंने सबके लिए हलाल पकाया इसके जमने पे। कहने लगा नमाज का वक्त हो गया, मैं नमाज पढ़ने गया, वहां बांग्लादेशी भी हैं, इंडियन भी हैं, लेकिन कोई नमाज नहीं पढ़ता था, एक कमरे में मैंने नमाज का निजाम बना दिया, अब आलम यह है कि बाकायदा अजान होती है और जमात होती है, तस्बीखाने की निस्बत थी उसके साथ, एक रूह उसके अंदर फड़क रही थी, एक रूह फड़क रही थी कि नहीं अपनी जात को अकेला तन्हा नहीं चलना, सबको लेके चलना। अलग है मैं जिस माई का किरायेदार हूं, बूढ़ी माई है, एक दरी थी, कह लगे मैंने इस पे पांव नहीं रखना, यहां मुसलमान इसके ऊपर अपनी नमाज पढ़ते हैं, उसने उस दरी की कदरदानी की और वह अपनी नमाज से खुश होती है, कह रहे मेरी वालदा नमाज पढ़ती है, मैं नमाज पढ़ता हूं, वह नमाज से खुश होती है। जो एक नंबर हमें चीज बना के दें उनके लिए हम दो नंबर चाहत का इंतखाब करें, उनके लिए भी एक नंबर आखिर से बढ़ के एक नंबर कोई चीज है, आखिर से बढ़ के एक नंबर कोई चीज कोई नहीं है, तो हम उनके लिए एक नंबर चीज क्यों ना मांगे, काफिर के लिए गैर मुस्लिम के लिए हम एक नंबर चीज मांगे। तो कहने लगा कि फिर उस ऊपर से पत्थर गिरा, टायर के नीचे आया, मेरा सारा अनबैलेंस हुआ, हादसे के करीब पहुंच के इस दुआ के आखिरी लफ्ज है वाकिन अजाब अन्नार, इस दुआ का आखिरी लफ्ज वे साख्ता जो मैं नहीं पढ़ना चाहता था, पहले तो मैं फिर आखरा भी नहीं पढ़ना चाहता था, फिर दुनिया पे खड़ा था, फिर आखरा पे आया और हादसे ने मुझे वाकिन अजाब अन्नार, और मुझे पता चला कि नार से मुराद वो उखरवी नार सिर्फ नहीं, वो भी है, इससे मुराद यकीनन है, लेकिन मरने से पहले की जो आग के निजाम हैं, मुश्किलात के निजाम हैं, मसाइल हैं, ये भी एक आग है, ये भी एक निजाम है। और फिर कहा कि मैंने पूरी दुआ पढ़नी शुरू कर दी, पढ़ता रहा। फिर तो मेरी जिंदगी का निजाम ऐसे हुआ कि मैं बस जो मुसलमानों की जन्नत के मैं किताबों में पढ़ा था ना, वो जन्नत मुझे दुनिया में मिल गई। जन्नत में ये होगा। कहा कि मैं उसे ख्वाबों की दुनिया समझता था कि मुसलमानों का दिल बहलाने के लिए, इनको नेक रखने के लिए, वो उसके लफ्ज हैं, उसने कहा अल्लाह पाक ने ना इनको नेक रखने के लिए, और बकाल उसके कि जो मोहम्मद थे सल्लल्लाहु अलैहि वसल्लम बहुत बड़े महरे नफ्सियात थे, साइकोलॉजिस्ट थे, उन्होंने इनको नेक रखने के लिए कि ये बिदक ना जाए जन्नत का कॉन्सेप्ट और ख्याल और ख्वाब दिया है, देखो नेक रह जाओ ठीक हो जाओगे, ये मिलेगा, उनको नेक रखने के लिए दिया। कहने लगे मेरा ख्याल गलत हुआ, नहीं ये नेक रख लिए कि नहीं है, वाकई जन्नत कुछ है, जन्नत कुछ हकीकत है, ये सिर्फ ख्वाबो ख्याल नहीं है कि इनको सुलझाने समझाने के लिए, बहलाने के लिए, जिस बच्चे को बहलाया जाता है, नहीं ये हकीकत है, ये हकीकत है, ये हकीकत है। एक हिंदू था लाहौर में, यहां शालमी के साथ एक सुबह बाजार है, क्या है, किस चीज की बाजार है, सोने की बाजार है। उस सोने की बाजार में एक हिंदू रहता था, तकसीमे से पहले 1947 से पहले की बात, हिंदू था, बहुत मालदार था, बहुत सोना था उसके पास। और पहले मैं उस गोरी की बात बता दूं, उसने कहा कि मैं इस दुआ की हकीकत जब मुझ पे खुली, मैं पढ़ता रहा, फिर मेरे ऊपर एक निजाम खोला, वो निजाम ये खोला कि दुनिया की इंतहा आखिर क्या है, मौत है, और मौत के बाद एक निजाम है। कहा फिर मुझे एहसास हुआ उसके निजाम के लिए कलमा पढ़े बगैर कोई चारा नहीं है। दुआ की बरकत देखें, दुआ उसकी दुनिया बना गई, दुनिया संवार गई और आखरत बना गई और आखरत संवार गई, और आखिरकार उसे दिल की गहराइयों से अशहदु अल्ला इलाहा इल्लल्लाह पढ़ना पड़ा। तो एक हिंदू था यहां लाहौर की इसवा बाजार में, बहुत मालदार था। ये जो मस्जिद वजीर खान है दिल्ली दरवाजे के अंदर, पुरानी नवाब वजीर खान की बनी हुई, जिसके नाम पे वजीराबाद है, जिसका नाम पे मस्जिद वजीर खान है, इसकी एक अपनी हिस्ट्री है। तो ये मस्जिद वजीर खान के दाएं बाएं सारे छोटे छोटे कमरे बने हुए हैं, हुजरे बने हुए हैं। एक फकीर दरवेश थे, इल्म की प्यास में यहां रहते थे, और फिर लोग मुख्तलिफ लोगों ने कहा हुआ था कि हमारी दुकान पे हमें, किसी ने कहा कुरान पढ़ा जाया करें, उनको कुरान पढ़ाते थे, किसी को जाके दुआएं सिखाते थे, एक नमाज सिखाते थे दुकानों पे जाके। फिर उन्होंने मुख्तलिफ कुछ थोड़े से वजीफे लगाए हुए थे, वो दरवेश रहते यहां थे। ये 1930-32 की गालिबन कहूं बेश बात है, 35 की। तो वो कहने लगे कि वहां रहते थे, एक हिंदू था बहुत मालदार था, एक दफा कहने लगा मुल्ला जी मेरी बात सुनो। उन्होंने कहा जी लाला जी क्या कहते हैं। कहने लगे उसने ना अंदर से सलूका है ना उसके अंदर से उसकी जेब से कागज निकाला और कागज निकाल के दिया कि ये तो मुझे आपके मुसलमानों का एक मंत्र है, मुझे याद करा दो, आपका जो कुरान है ना उसका एक मंत्र है, ये मुझे याद करा दो। कहने लगे मैंने देखा तो ये यही दुआ लिखी हुई थी। तो मैंने कहा लाला जी आपको कहां से मिली है। उसने कहा ये छोड़ दो, मुझे याद करा दे। ठीक है मैं याद कराऊंगा। मैं रोज इधर से गुजरता हूं, आपको रोज इसका सबक दूंगा। उन्होंने कहा थोड़ा थोड़ा का करना, मैं अनपढ़ आदमी भी हूं और मुझे वैसे भी आपके कुरान से कुछ शनासाई नहीं है, मैं तो रोज ग्रंथ पढ़ता हूं और ये अपनी किताबें जो भी हैं उसकी किताबें होती हैं। उसने कहा ठीक है, कहने लगा उन्होंने एक एक लफ्ज उसको सिखाना शुरू कर दिया। कहने लगा उसको उसकी जुबान पे लफ्ज ना आए, रोज वो दरवेश सबक सुना के जाए, उसको सिखा के जाए, बहुत ज्यादा मगजमारी करे, दिमाग सोजी करे, उसको समझ ना आए। उसने कहा अच्छा मैं इसका तरीका खुद निकालता हूं, मेरे पास सोने का काम है ना, मैं इन लफ्जों को जो रोज तू मुझे लफ्ज दे के जाएगा ना उसको सोने की तार से ढालूंगा, मैं रोज उस लफ्ज को ढालूंगा, फिर तोड़ूंगा फिर ढालूंगा। मुझे ये लफ्ज जो है ना इन लफ्जों की शनासाई होगी, तोड़ता रहूंगा ढालता रहूंगा, क्योंकि मेरा शोभा यही है ना, इस शोभे से मुझे समझ आती है इंसान का जो शोभा हो ना। वल्लाह वाले फरमाने लगे कि अगर फैसलाबाद वालों से पूछे क्या हाल है, कहने लगे 4 आने तबीयत ठीक है, 12 आने ठीक है, 8 आने ठीक है। वो अपनी तबीयत भी पैसे के एतबार से बताते हैं, पैसे के एतबार। जिम्मेदार से पूछे ना वो तबीयत भी उसी अंदाज से बताता है, उसी अंदाज से बताता है। तो उस जरगर था, उसने इस दुआ को इस अंदाज से, उसने कहा मैं इसको ढालता रहूंगा, उसने उसे ढालना शुरू कर दिया। कहने लगे फिर 2-3 दिनों में उसका रिजल्ट मुझे मिला और रिजल्ट ये मिला कि वो उसको याद होना शुरू हो गया। कहने लगे एक दफा उसने याद कर ली और बड़ी तजवीज के साथ याद कर ली, पूरी अरबी की सही जेर जबर के साथ मैंने उसको याद करा दी और उसका सबक पूरा हो गया। उसने मुझे कुछ इनाम दिया आखिर में, आना जाना खत्म हो गया मेरा। कई साल के बाद मैं गुजरा तो उसने मुझे बुलाया, मुल्ला जी बात सुनो इधर आओ। एक बेटा हुआ था जवान, कोई 16-17 साल का, कहने लगा मेरा बेटा है इसको भी ये मंत्र सिखा दो। मैंने कहा ठीक है, नई ड्यूटी लग गई। अब मैंने उसको भी सिखाना शुरू कर दिया, वो जवान था उसने जल्दी सीख लिया, कुछ पढ़ रहा था किसी स्कूल में, कहने लगा उसको जल्दी सिखा दिया। एक दफा मैं उसके पास फिर बैठा, मैंने कहा लाला जी बताओ तो सही तुम ये क्यों पढ़ते हो। उसने कहा असल बात ये है, मैं 3 हफ्ते लगा के आया हूं अपने सोमनाथ में, इंडिया में सोमनाथ का बड़ा मंदिर है, 3 हफ्ते वहां लगा के आया हूं, और हमारे यहां ये है कि जो 3 हफ्ते वहां लगा ले दौलत की देवी उस पर फिदा होती है और मंगल की देवी उस पर फिदा होती है, 2 देवियां उस पर फिदा होती हैं। ये जो आपने देखा होगा सुना होगा कि ये जंगल में मंगल हो गया, ये मंगल एक देवता है, मंगल एतवार देवता है, हफ्ता देवता है, मंगल देवता है, सोमनाथ सोमवार सोम देवता, सोमनाथ देवता, बुध बुधस नहीं होते बुध मत, एक नाम पूरा एक निजाम रखते हैं आप समझ नहीं सकते, सिर्फ लफ्ज जुमेरात के और जुमा के, बाकी सारे लफ्जों के पीछे कुछ कायनात है। तो कहने लगे मंगल देवता भी मुझे फिदा हो गया, मंगल देवता से फिदा ये होगा कि मेरे दिल की खेती भी सरसब्ज शादाब हो जाएगी और जिस कारोबार में हाथ डालूंगा वो ऐसे फूले फलेगा जैसे बारिश होती है ना सावन की, और जंगल में क्या हो जाता है मंगल। कह रहे मेरा मंगल देवता भी मुझे फिदा हो गया, दौलत की देवती भी फिदा और मंगल देवता भी फिदा, अजीब बात है। कहने लगे मैं वहां गया 3 हफ्ते गुजारने के लिए, 3 हफ्ते गुजार वहां गया, और वहां मैं गुजारा, मैंने क्या किया, मैंने जो 3 हफ्ते गुजारे हमारे जो बड़े गुरु थे ना उसके चरणों में गुजारे, उसके कदमों में गुजारे, मैंने दिन रात उसकी सेवा की, दिन रात उसका पानी भरा, उसकी सेवा की और उसकी खिदमत की, उसको ला ला के मेवे खिलाता था, रात को उसको मालिश करता था, उसके पांव धोता था, उसके पांव पे मैल जमी हुई थी, कितने अरसे से वो नहाया नहीं था, उसको नहलाता, मालिश करता, उसके बालों में, ये जितने भी हिंदू हैं ना बड़े बड़े, इनकी दाढ़ियां होती हैं बड़ी। मैं गया सखर के साधु बेला में, हमारे दोस्त हैं वो मुझे कश्ती में ले गए वहां, हम कश्ती में बैठे, फिर कश्ती पार करके एक जजीरा है दरियाए सिंध के अंदर साधु बेला, मैं उस मंदिर के अंदर गया, सदियों पुराना मंदिर है। मैंने एक हिंदू को बुलाया, मैंने कहा देख इसकी शक्ल मिलती है मेरे साथ या तेरे साथ मिलती है, देख तेरे गुरु की जब बुत बना हुआ है गुरु का, इसकी शक्ल मेरे साथ मिलती है तेरे साथ, करे आपके साथ मिलते, मैं तू भी ऐसा हो जा, मेरे साथ मिलती है तेरे साथ तो नहीं मिलती। ये दाढ़ी जो है हर मजहब के अंदर है, हर मजहब के अंदर है, हर मजहब के अंदर। ये केएफसी वाले की दाढ़ी देखी नहीं आपने, हैं? बाबा मुस्कुरा रहा होता है केएफसी वाला, केएफसी तो बड़ी खाई है, कभी उसकी दाढ़ी भी देख लिया करो। मैं जब भी केएफसी से गुजरता हूं मैं उसकी दाढ़ी देखता हूं बाबे की। तो कहने लगे मैंने बाबे की बड़ी खिदमत की, उसकी दाढ़ी को कंघी देता, उसके बालों को कंघी देता, उसको साफ सुथरा किया, उसके कपड़े धोए, 3 हफ्तों में मैंने बस यही खिदमत की। कहने लगे बाबा बड़ा खुश हुआ, उसने कहा यहां बड़े आते हैं पूजा पाठ, यात्री आते हैं खिदमत करने वाले, बस अपनी करके चले जाते हैं, बाबा जी बस बाबा जी हाथ फेर दिया जैसे, मेरी खिदमत कोई करता नहीं। कह रहे पैसे दे जाते हैं मुझे, मैं क्या पैसों क्या करूंगा, मैं तो यहां बहुत बरबर ढेर लगे हुए हैं, तूने मेरी खिदमत की है। तो उसने कहा ऐसा कर तुझे एक मंत्र बताता हूं, है तो मुसलमानों का, है तो मुसलमानों का, कहना किसी को ना वरना तुझे हिंदू पकड़ लेंगे, तेरी गर्दन दबोच लेंगे तो तू मुसलमान हो जाएगा, ये बताता हूं ये पढ़ता रहे, दौलत की देवी तुझ पे फिदा होगी, मंगल की देवी तुझ पे फिदा होगी। उसने कहा महाराज और क्या चाहिए, यही तो लेने आया था मैं लाहौर से चल के, और मुझे क्या चाहिए, इतना खर्चा किया। आखिरी दिन मैंने कहा महाराज इजाजत दें, आज 21वां दिन है, 21 दिन पूरे, कल सुबह मैं चला जाऊंगा। उन्होंने कहा ठीक है तो चला जा, तेरी खिदमत में मैं तुझे ये देता हूं, तेरी खिदमत में तुझे ये देता हूं। कहने लगा उन्होंने ना वो मुझे कागज उठा के खुद लिख के दिया, और उन्हें वो लिखना भी आता था और साथ पढ़ भी रहे थे। कहने लगा जब मैंने अब सीखा है तो वाकई वो सही पढ़ रहे था, मेरा गुरु जो है वो सही पढ़ रहा था, पढ़ भी रहा था। और फिर खुद कहने लगा मेरा गुरु दौलत की देवी जो है ना उसके पास यही मंत्र है, और मंगल की देवी यही मंत्र है, जिस दिन दौलत की देवी ये मंत्र न पढ़े उसके पास आने वाला खाली जाता है, जिस दिन दौलत की देवी ये मंत्र पढ़ ले उसके चरणों में बैठने वाला रंगा जाता है। हाँ पत्थर भी इसी का मोहताज है, क्यों पत्थर पत्थर है वो दौलत की देवी जिस चीज की बनी हुई हो। हाँ फर्क इतना है कि हिंदू का जो सोने का बुत बना हुआ है वो तो बुत है, मेरे आपके सोने का ढेर वो दौलत है, उस पे फतवा लग जाता है, मेरी आपकी दौलत के ढेर पे फतवा नहीं लगता, फर्क इतना है ना। वो कहता है कि तेरे बुत से नहीं होता अल्लाह से होता है, वो कहते है तेरा जो बुत है, उसने कहा इसका कोई मसला नहीं है मेरा अल्लाह है, लेकिन फिर दुनिया बस नमाज तक मेरा अल्लाह है, मस्जिद के बाहर मेरी मर्जी चलेगी, तिजारत मेरी मर्जी की, जरात मेरी मर्जी की, मैं जरात पे सूद ले लूं। उस दिन मेरे पास आया, हजूर मैं आपका आपका मुरीद हूं, मैं कि बिस्मिल्लाह बैठे बस कर्जे बहुत हैं, और मैं क्या करते हैं कहां से आया हूं, मैं फला जगह से आया हूं, तो क्या करते हैं मेरे पास जरात है, मैंने कहा सूद, कहने लगा आपको पता है फिर वो तो हो जाता है, मैंने कहा पहले इसको खत्म कर, तू कुएं, कहने लगे बड़े वजीफे पड़े हैं, मैंने कहा तू कुएं से पानी निकाल निकाल के थक गया है, कुत्ता तो निकाला नहीं तूने, निकाल निकाल के थक गया, वो कुत्ता तो निकाल। उन्होंने कहा उसने लिख के दिया ये मुसलमानों का मंत्र है, दौलत की देवी भी फिदा, मंगल की देवी भी फिदा, लिख के दिया, थक तो नहीं गए हैं? आज तो कहानी लंबी चलेगी अगर कहोगे तो। दो हफ्तों की कसर मैंने निकालनी है, ऐसे मेरे हाथ आए हो, छोड़ूंगा तो ऐसे नहीं। और दो हफ्ते मैंने मोबाइल बंद रखा, अब तक अपना मोबाइल पाकिस्तानी बंद कर दिया, मैंने कहा बोलना ही नहीं है मैंने। और जिस वक्त मैं कभी गलती से मोबाइल अपना खोल लेता था, लगता है पूरी दुनिया मुझे मोबाइल कर रही है, गलती से खोल भी लेता कोई कॉल करने के लिए, पूरी दुनिया मुझे कॉल कर रही थी। और जिस दिन वो कहने लगे ये मंगल की देवी और दौलत की देवी ये ना पढ़े, उनसे लोग बेफैज जाते हैं, तो ये पढ़ा कर सारा दिन किसी मुसले से सीख लेना, मुल्ला से सीख लेना, दमनी चमनी उसको दे देना, खिदमत कर देना, बाबे ने कहा था, गुरु ने कहा था, ये सीख लेना और सारा दिन पढ़ते रहना, जा तुझ पे दौलत की देवी भी फिदा और मंगल की देवी फिदा। कहने लगे मैंने उसके चरणों को कदमों को हाथ रखा, माथे से लगाया, उसके कदम चूमे और मैं वापस आया, तो मैं तलाश करता रहा कि अब किससे सीखूं। और हो बंदा ऐसा जो बाहर का हो, अगर यहाँ के मुल्ला के पास गया तो ये यहाँ के हिंदुओं को बता देगा। वो एक दफा ना वो मस्जिद के मौलवी साहब थे और हिंदू से उधार लेते थे, हिंदू से जो उधार लेते थे, उधार बहुत सारा हो गया, तो मौलवी साहब ने कहा, हिंदू ने कहा, उसने कहा मौलवी साहब पैसे दे दें, उसने कहा दूंगा, फिर उधार ले लिया, आखिर उसने कहा मैं नहीं देता, उन्हें कहा ठीक है। जुमे में कहा सबको, भाई सबको पता चला, उन्हें क्या, उन्हें कहा ये हिंदू वहाबी हो गया, उन्हें कहा ये तो बेड़ा गर्क कर दिया इसने, इससे कोई सौदा ना ले, वहाबी हो गया। अब सबने कहा हिंदू वहाबी हो गया, वो मुसलमान था ही नहीं, वहाबी कैसे होता। मुझे एक बंदा कहने लगे जी आप वजदी हैं, मैंने कहा तुझसे गलती है, मैं वजदी हूँ, मुझे तो वजद आता है, कमली वाले के नाम पे, मदीने वाले के नाम पे, हुसैन के नाम पे, हसन के नाम पे। अब जनाब मौली साहब ने ना जुमे में तकरीर की और जोर शोर तकरीर की और वहाबियों का जो रद्द किया, और आखिर में कहा कि ये हिंदू भी वहाबी हो गया जो दुकानदार में साथ बैठा हुआ, कोई इससे सौदा ना ले, वो तो बॉयकॉट हो गया। अब हिंदू रात को दो तीन दिन के बाद अल्लाह के वास्ते सारा पिछला माफ, ये गलती हुई मुझसे वो भी माफ, ये भी बस आप ये वापस दे, उन्हें कहा ठीक है, आपस में डील हो गई। दूसरे जुमे उन्होंने कहा जी उसने तौबा कर ली है, वहाबियत से उसने तौबा कर ली है, आज के बाद वो बिल्कुल ठीक ठाक हो गया, मुसलमान हो गया, उसने तौबा कर लिया, सौदा लिया करो, बल्कि तौबा करने वाले से सौदा ज्यादा लेना चाहिए, क्यों कि उसने तौबा की है, आप उसके साथ मदद करनी चाहिए, सारे हाथ खड़ा करो जितने भी बैठे हो, गांव वाले बस्ती वाले सारे, कि इसी हिंदू से सौदा लेना है क्योंकि इसने वहाबियत से तौबा कर लिया। सबने नारा तकबीर नारा रिसालत लगा दिया, और उसके बाद जनाब उसकी जो दुकान चली वो तो कमाल हो गया। अब हकीम तारिक साहब का सौदा वहां से मुफ्त जाता था। वहां से सौदा मुफ्त जाता था। उसने कहा किसी बस्ती के ना अपनी लाहौर के किसी मुल्ला से बात ना करना, वो फिर कह देगा कि ये वहाबी हो गया है, हिंदू वहाबी हो गया है, मैं ख्याल करना, इससे ना कहना। तो उन्होंने कहा मैं जाता था, ये मुल्ला आता जाता था, मैंने कहा ये है कोई अननोन सा परे का आदमी है, सुबह बाजार और दिल्ली दरवाजे में अच्छा खासा फर्क है। उन्होंने कहा मैंने इसलिए आपको बुलाया, एक दो ने बताया ये मुल्ला जी आते हैं लोगों को दुकानों पे पढ़ा के वो खिदमत करते चले जाते हैं, तो मैंने आपसे सीखा, और सीखा इसलिए कि मैं जो है मंगल देवी, अब जब से मैंने पढ़ना शुरू किया है मैं तो कहां से कहां पहुंच गया हूं, अब मेरी जिंदगी की खबर नहीं। मैंने कहा बेटे को तो सिखा दो। अगली बात और अनोखी सुने, अल्लाह के नाम के लिए हुए लफ्ज सीमा हम फी वजूह हम मिन असर सुजूद, फरमाया कि उनके चेहरों से अल्लाह की मोहब्बत की रमक नजर आती है, कुरान कहता है उनके चेहरों से सजदों के निशान असरात नजर आते हैं, उनके चेहरों से अल्लाह की मोहब्बत और तकवे की कैफियतें नजर आती हैं। اور قرآن نے ایک اور جگہ پھر چہرے کو بیان کیا جو جہنمی کا چہرہ بیان کیا. کون سی آیت ہے وہ؟ اس نے کہا کہ اس لفظ کے پڑھنے سے, غور سے سنیں, یہ جو قرآن ہے نا, یہ دعا قرآن ہے نا, اصل میں قرآن ہے نا, ربنا آتنا فی الدنیا, قرآن ہے نا, اس کو پڑھنے سے اس کے دل کی دنیا اندر سے بدل گئی تھی. جہاں اللہ پاک نے اس کو پھر دنیا کی تاثیر دی, پھر دنیا کی تاثیر کیا ملی؟ دنیا اچھی ہو گئی, برکتوں کا نظام چلا, دنیا اچھی ہو گئی, اس کے مشکلیں حل ہونا شروع ہو گئی, اس کے کام بننا شروع ہو گئے. اور جہاں وقن عذاب النار کی تاثیر دی کہ دنیا کے غم, دکھ, پریشانیاں آگے ساری, بیماری کے نام پہ آگ, دکھ کے نام پہ آگ, انگزائٹی کے نام پہ آگ, رشتوں کے نہ ہونے کے نام کی آگ ہے, اولاد کی نافرمانی کی آگ ہے, اولاد نہ ہونے کی ایک آگ ہے جو اندر کھاتی ہے انسان کو, کھاتی ہے نا, رشتہ نہیں ہو رہا, اندر ایک آگ کھا رہی ہے, کام نہیں بن رہا, مقدمہ لگا ہوا ہے, کوئی مسئلہ ہے, نوکری نہیں مل رہی, رزق تھوڑا ہے یا کنات پہ ہے لیکن مسائل ہیں, تو آگ ہے نا, تو آگ سے نجات پائی. لیکن ایک بات بتا دوں, وہ وقنا وفل آخرت ربنا آتنا فی الدنیا حسنۃ وفل آخرت حسنۃ, وہ کہاں جائے گی؟ وہ بھی اپنا اثر دکھائے گی, اس نے اثر دکھایا. وہ ملا جی کہنے لگے کہ میں نے جو ہے اس تاک میں رہا کہ اس دعا کا اثر اس پہ دنیا کا ہوا ہے تو آخرت کا ہوگا, کیوں نہ ہو. اور میں نے اس کے پڑوسیوں میں سے کہا کہ اگر یہ مرے نہ مجھے بتانا. کہنے لگے دو تین سال کے بعد وہ جو ہے وہ لالا جی ہندو مر گیا, مجھے اطلاع ملی مر گیا. ان کا بیٹا چونکہ میرا شاگرد تھا, وہ بھی شاگرد تھے, اب مجھے ان کے ہاں ایک ادب ملا ہوا تھا, مقام ملا ہوا تھا, گھر والے بھی جانتے تھے کہ یہ ان کے پاس آتا ہے, کچھ جاپ جپن ہوتا ہے, کوئی منتر سیکھتا ہے, گھر والوں کو بھی پتا تھا, اور بیٹے کو منتر دے کے گیا تھا. پھر بڑی بات یہ ہے کہ وہ مالدار تھا, مارکیٹ کا بڑا تھا, اس کے مرنے پہ کہنے لگے دکانیں بہت ساری بند ہوئیں, میں گیا تو مجھے مقام سے ادب سے بٹھایا, اور مسلمان بھی تھے, مسلمان ہندو کی دوستیاں چلتی تھی. کہنے لگے کہ اس کی چتا کو جب آگ لگائی تو آگ نہ لگی, جیسنگ پناہ مانگے گی مجھ سے چتا کی آگ, جیسنگ پناہ مانگے گی مجھ سے چتا کی آگ, میں ہندو ہوں مگر ہوں شہدا حسین کا, حیا جیوی زمانے میں چرچا حسین کا, چلتا ہے ساری دنیا میں سکہ حسین کا, بھارت میں گر وہ آتا تو بھگوان کہتے ہم, ہر ہندو نام و پوجا میں جپتا حسین کا, مذہب کی قید نہیں ہے ذکر حسین میں, ہر حق پرست ہو گیا شہدا حسین کا, آل حق تو پڑھتے ہیں کلمہ رسول کا, ہم ہندوؤں نے پڑھ لیا کلمہ حسین کا, راون کی طرح مٹ گیا دنیا سے تو یزید, لیکن دلوں پہ آج بھی ہے قبضہ حسین کا, سر اپنا جو پٹکتی ہے پیاسوں کی یاد میں, لیتی ہے نام گنگا و جمنا حسین کا. جیسنگ پناہ مانگے گی مجھ سے چتا کی آگ. ایک ہندو ہے, اس نے حضرت حسین رضی اللہ تعالیٰ عنہ کے بارے میں اپنے عقائد کا اظہار کیا ہے, وہ اس کے اپنے عقائد ہیں, اس کا اپنا تصور ہے. ہمارے ہاں بھی حضرت حسین کی عظمت ہے, لیکن وہ کہتے ہیں تم نے ہندوؤں کا کلمہ پڑھا ہے, محمد کا کلمہ پڑھا صلی اللہ علیہ وسلم کا, ہم نے پھر حسین کا کلمہ پڑھ لیا. ہندو نے اپنی عقیدت کا اظہار کیا, آل بیت کا گھرانہ ہے بھی اس قابل کے اس سے عقیدت کی جائے, اللہ کے بعد رسول کے بعد ان سے عقیدت کی جائے, آل بیت کا قافلہ ہے ہی اس قابل کہ ان سے محبت کی جائے, اور سچی محبت کی جائے, اور ٹوٹ کے کی جائے, اور ڈوب کے کی جائے, آل بیت کا قافلہ اس قابل ہے. اس کی چتا کو آگ نہ لگی, نہ لگے, یہ اس تاک میں تھا ملا جی کہ میت اب میرے حوالے کی جائے. ہاں, جو قرآن کے الفاظ ہوں اور میرے کملی والے اور مدینے والے کے الفاظ ہوں, اور کملی والے اور مدینے والے کی زبان اثر سے نکلے ہوئے ہوں, اور میرے آقا کملی والے فرمائے میری سب سے پسندیدہ دعا ہے, سوچو تو صحیح اس دعا میں طاقت کیا ہوگی, اس میں تاثیر کیا ہوگی, کیا وہ اپنا تاثیر اثر نہیں رکھتی؟ اثر رکھتی ہے. ارے اللہ والے, کپڑوں میں اثر ہوتا ہے,
अमल का नेकी का लिबास में असर होता है, अमल का नेकी का जगह पे असर होता है, अमल का नेकी का। मेरे पास एक जवान आता है, वो पीआईए में स्टीवर्ड है, जैसे अंदर खिदमत करते हैं जहाज के अंदर का अमला। मैंने उससे हाल पूछा, मैंने कोई हाल सुना। चलने लगे जी आपको एक अनोखा वाकया सुनाता हूं। हमारी बाहर मुल्क की फ्लाइट थी, जब हम गए ना तो हमारा एक स्टीवर्ड था, हमारा साथी, उसका जो ब्रीफ केस था उसको कुत्ता ना छोड़े। कायनात वापस वहीं पलट आई है, मशीनें नाकाम हो गई, आप कुत्ते ही स्मेल करते हैं। पहुंची वहीं पे खाक जहां का खमीर था, कुत्ता ना छोड़े। परेशानी हो गई कि पीआईए का हमारा एक अमले का, इसमें हमारी तौहीन है कि इसमें नशा है, पक्की बात है, तो कुत्ता उसको ऐसे नहीं पकड़ता। तो कहने लगे कि आखिरकार उसको खोला, खोला कुछ नहीं, कुछ भी नहीं, एक एक उसके देखे उखेड़ दिए, कुछ भी नहीं, कुत्ते को डाले, कुत्ता फिर पड़ जाए। अरे कुत्ता पागल नहीं है, कोई है सही इसमें, कुत्ता सच कहता है, बता क्या है। अब उससे पूछ हुई, उसने कहा सर बात यह है, पाकिस्तान में जो मेरा कमरा है जहां मैं रहता था, रहना मेरा, और फ्लाइट से पहले अपने ड्रेस चेंज करने से पहले इसी ड्रेस के साथ मैंने चस पी थी। नेकी का असर होता है, तू महसूस करा ना करे, तुझे तेरी आना खराब है, तेरी नाक में नजल है, तेरा नाक बंद है, बुराई का असर होता है, और लिबास में भी असर होता है। कुरान ऐसे नहीं कहता उनके चेहरों से उनके असरात नजर आते हैं, लिबास के अंदर असर होते हैं, चीजों के अंदर असर होता है, जगहों पे असर होता है। नहुसत लफ्ज वाहिद इस्लाम है जिसमें लफ्ज नहुसत का कॉन्सेप्ट है, इस्लाम के अलावा कहीं नहुसत का कॉन्सेप्ट नहीं है। बरकत वाहिद इस्लाम एक लफ्ज लेके आया है और इसके अंदर इसी को ये लफ्ज मिला है और कहीं नहीं मिला। बरकत और नहुसत इस्लाम के पास है, ये नहुसत है जो कुत्ता छीन रहा है। और कहा कि फिर उन्होंने जब कपड़े इलादा कर दिए, कुत्ता कपड़ों को पड़ गया, बाकी को छोड़ दिया। उन्होंने कहा तेरी बात सच है। फिर उन्होंने एक एक चीज इलादा की ना, कुत्ते को डाली, कुत्ता फिर कपड़ों को पड़ गया, अब कपड़े ना छोड़े, बाकी चीजों को छोड़ दिया। उन्होंने कहा तू सच कहता है। क्या बात कर रहा था, चीता को आग ना लगी, वो चीज अंदर असर कर गई, आग ना लगी, थक गए। आखिरकार मुल्ला जी की तरफ देखा, उन्होंने कहा मुल्ला जी क्या किया? उसने कहा जो जपन और जो मंत्र इसने मुझसे सीखा था उसमें आग नहीं लग सकती, इसका अंदर ईमान वाला हो चुका है। और एक बात बताऊं, और मैं कि जिनके मुकद्दर में अजल से ईमान लिखा हुआ होता है, अल्लाह जल्ल शानहू का निजाम चलता है, और वह ये चलता है कि मौत के वक्त आखिर में अल्लाह पाक एक फरिश्ता भेजते हैं, पहले उसको कलमा पढ़ाता है, फिर उसका ईमान लेता है, फिर उसकी जान लेता है। पहले ईमान देता है, फिर जान लेता है। अल्लाह फरिश्ता भेजते हैं, फरिश्ता भेजते हैं। वाकयात में आता है, एक दरवेश ने ख्वाब में देखा किसी को, एक मजूसी को, कि वो जो है जन्नत में है। उन्होंने कहा क्या हुआ? उसने कहा मेरा बेटा ऐसे खुलेआम खा पी रहा था, मैंने उसको रोका। मुसलमानों का रोजा है, रमजान मुबारक है, उसका अदब है, खुलेआम ना खा पी, बस ये अदा मेरी अल्लाह को पसंद आई। जब मरने लगा तो अल्लाह ने पहले कलमा सिख दे दिया और फिर ईमान, फिर जान निकाल, अब मैं जन्नत में हूं। इसलिए काफिर को भी नफरत की नजर से नहीं देखना चाहिए, क्या पता आखिरी वक्त में उसको ईमान मिल जाए और मेरा ईमान छिन जाए, उसको ईमान मिल जाए मेरा ईमान छिन जाए, नफरत से नहीं देखना चाहिए। और कहा कि आखिरकार मुल्ला जी को उन्होंने मैया दे दी, उन्होंने कहा मुल्ला जी ले जाओ। अब मुसलमान भी, मुल्ला जी ने जाके उस मैयत का जनाजा पढ़ा और मुसलमानों के कब्रिस्तान में दफन किया। सारी जिंदगी वो मूर्तियों को पूछता रहा, सारी जिंदगी सोमनाथ के नाम लेता रहा, राम राम कहा, रहमान कभी नहीं कहा, लेकिन रब्बना आतिना फिद दुनिया हसनतन, उसकी दुनिया ऐसी अच्छी बनी कि मार्केट का बेहतरीन बिजनेसमैन, और फिर आखिरत हसनतम, और आखिरत ऐसी अच्छी बनी ऐसी बनी कि दुनिया की आग उसे कैसे छुएगी, उसे तो वाकई ना अजाब नार की सनद मिल चुकी थी कि तुझे हमने आग से बरी कर दिया, ये दुनिया की आग उसको कैसे छू सकती थी। दुनिया की आग तो खुद जहन्नम की आग से रोजाना 70 बार पनाह मांगती है, और दुनिया की आग को अगर सजा दी जाएगी ना कयामत के दिन, अल्लाह उसके जहन्नम की आग में डाल देंगे, चल जाओ। ये दुनिया की आग को सजा होगी खुद जहन्नम की आग की, वो क्या होगी, वकूदुहा अन्नास वल हिजारा, वो कैसी आग होगी। एक और वाक्य सुने, अरसा पहले की बात है, मैं ट्रेन में सफर कर रहा था, रात का वक्त था, मैं उठा, सहरी करनी थी मैंने, और मेरे पास खाने को छोटा सा सालन थोड़ा सा था, रोटियां नहीं थी। मैं लोरेसी में था, मैं वहां से निकला, मैंने कहा कोई रोटियां लूं कहीं से, वो जो खाने वाला होते हैं ना, वो बोगी होती है जिसमें खाने वाले, उनके पास मैं लेने गया रोटी, रोटी नान थे और वो बासी थे, मेरी तबीयत ना माने, मैं वो इकॉनमी से निकल के आगे गया, तो वापस आया तो टॉयलेट के साथ ना एक सीट होती है, जब खाली सीट, एक अकेली सीट होती है, सिर्फ अकेली सीट, बोगी में दाखिल हो ना, एक अकेली सीट होती है, वहां एक बाबा जी बैठे हुए थे, गर्मा गर्म मोटे आटे की, देसी आटे की पिटी हुई पिसी हुई गंदम और तवे से पकी हुई रोटियां उन्होंने मुझे दी, गर्मा गर्म थी, यानी हाथ सहता था, इतनी गर्म नहीं थी लेकिन गर्म थी। और चाहिए, मैंने कहा जी बस मुझे इतनी दो रोटियां चाहिए, मैंने वो दो रोटियां ले ली, वो इतनी बरकत वाली थी, बच गई, मैंने खा ली। रोटी खाने के दौरान ही मुझे ख्याल हुआ, मैंने कहा मैं रोटी तो खा रहा हूं, ये रोटी आग कहां से गई, अकल नहीं मानती, अकल नहीं मानती, कहां से आ गई। ट्रेन इतना समय रुकी नहीं, मुसलसल चल रही है, बड़ा स्टेशन आया नहीं, तो मैं गया ना, तो वो बाबा जी भी खा रहे थे, ऐसे फकीर टाइप थे, वो भी खा रहे थे, तो मैंने बाबा जी रोटियां कहां से ली आपने। मेरे साथ एक वाक्य ऐसे हुआ कि वो बंदा गायब था, एक पहले भी हुआ था, उसके बाद वो नहीं मिला, मैंने रोटियां कहां से ली, कहने लगे तुझे आम से है या गुठलियों से है, मैंने कहा जी आम से भी नहीं, गुठलियों से नहीं, पेड़ गिनने से भी नहीं, लेकिन रोटी आपने कहां से ली। कहने लगे खा के आजा बताता हूं, मैंने कहा यहां रहना सही, ये हमारे बैठे हैं राजा मस्जिद नबी शरीफ, मेरे साथ थे मस्जिद नबी शरीफ में, मैं बैठा था, मैंने कहा ये सामने बंदा बैठा है, उठ के देख इनके टोपी पे क्या बना हुआ है, नालायन मुबारक का नक्श बना हुआ था, कपड़े पे पहने हुए सब्ज रंग का कपड़े थे, ऊपर सफेद पगड़ी थी, सब्ज टोपी थी, मैंने बाबे गालिबन बिलाल में बैठे थे, मैंने इनके पीछे जाओ, ये अभी नमाज के फौरन बाद सलाम के बाद, मैंने इनके पीछे जाओ, देख लिया, कहने हाँ देख लिया, बस थोड़ा सा फासला था, पीछे गए थे वो गायब थे, मैंने कहा हज़रत खिज़र अलैहिस्सलाम थे, मैंने कहा देखा था, कह रहे हाँ देखा था, मैं पीछे गया, ये बैठे जवान, मैंने पीछे गया, मैं कहाँ गया, घर गायब हो गया। तो क्या बात, रोटी, मैंने कहा रहना सही, हाँ कर रहूंगा, मैं रोटी खा के आ गया, जब रोटी खा के आया तो मैं उनके साथ, अब जगह तो नहीं बैठने की, मैं सीट को पकड़ के खड़ा हो गया, हचकोले ट्रेन बहुत ज्यादा ले रही थी, मुझे कहने लगे यहाँ बैठ जाओ साथ, मैंने कहा नहीं मैं खड़ा हूँ, फरमाइए कहाँ से आए हो, क्या करते हो, हाल अहवाल लेते 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 लेते, मैं अपना हाल पूछूं तो देना, मेरा हाल लिया जाए, ठीक। मैंने उनसे पूछा, मैंने कहा ये रोटी का राज तो बताएं, कहने लगे देख, ऐसे चेहरा देख के, कहने लगे तेरे चेहरे को देख के बता रहा हूं, वरना तू रोटी ना, इसमें कोई रोटी के काबिल है ना मैं देता, ये सिर्फ बता रहा हूं, तेरा चेहरा मैंने देखा है, मुझे अल्लाह की तरफ से रिस्क वह भी हासिल है, अल्लाह रिस्क, कहने लगे मुझे अल्लाह की तरफ से रिस्क वह भी हासिल है, جب میں اللہ سے مانگتا ہوں مجھے غیبی رزق مل جاتا ہے. فیما تشتہی, فیما تشتہی انفس, جنت میں اللہ پاک جنتی کی ہے, اللہ پاک نے صفت بیان کی ہے, تعریف بیان کی ہے کہ جنت میں جو مانگے گا, جو نفس میں چاہت ہوگی نا, اللہ وہ دے گا. اور کہنے لگے مجھے اللہ نے رزق غیبی عطا کیا ہے اور یہ رزق غیبی مجھے اللہ دے رہا ہے. کہنے لگے میں 22 سال کا تھا, 22 سال کا, میرے والد کی ایک رشتہ دار بوڑھی تھی, میرا والد ان کو لایا تھا گھر, اس کو گھر سے وہ لا ولد تھی, جائیداد لکھ کے دے دی, جائیداد جب انہوں نے لے لی انہوں نے نکال دیا, میرا والد اس کو لایا تھا, مزاج کی بہت کڑوی تھی, میرا والد سہتا تھا, بعض اوقات ہم کہتے تھے ابا جی کیا گھر میں لایا مصیبت, کہتا بیٹا اس کا کون ہے, اور پھر میرا والد کہتا جس نے بھوڑوں کی خدمت کی, جب وہ بندہ بوڑھا ہوگا اللہ اس کی خدمت میں کسی کو لگا دے گا. حدیث میں آتا ہے, مفہوم ہے. کہنے لگا میرا والد اس کی سب کچھ سہتا, آخری عمر میں اس نے پیشاب پخانہ بھی بستر پہ کرنا شروع کر دیا, میری والدہ اس کی خدمت کرتی, پھر ایک مائی ساتھ رکھ لی, آخر کار اس کو قبر میں اتارا تو کہنے لگے میرے والد کو اس بڑی خاتون نے جو میرے والد کے والد کی رشتہ دار تھی, یعنی میرے دادا کے رشتہ داروں میں سے قریب میں سے تھی, کہنے لگا اس نے ہمیں ایک دعا دی تھی, اور وہ یہ دعا دی تھی کہ بیٹا ربنا آتنا فی الدنیا حسنتم وفی الاخرت حسنتم وقنا عذاب النار. یہ پڑھا کرو, اس میں رزق غیبی ہے, اس میں رزق غیبی ہے. اور کہنے لگے دیکھو دعا آدھی نہ پڑھنا, پوری پڑھو گے تو فائدہ ہوگا ورنہ آدھی سے فائدہ نہیں ہوگا. کیوں؟ جو صرف دنیا مانگتا ہے اللہ اس کو دنیا کا کتا کہتا ہے, جو سات آخرت مانگتا ہے اللہ اس کو کہتا ہے یہ میرا ہے. یہ صرف دنیا مانگتے ہیں نا, اللہ کہتا ہے یہ کلاب دنیا ہے, دنیا کے کتے ہیں, اور جو سات آخرت مانگتا ہے اللہ کہتا ہے یہ میرے ہیں اور میں ان کو دوں گا. تو مجھے کہنے لگے وہ بابا جی, تو اس وقت بھی تقریباً کم بیش 80 کے قریب ہوں گے اندازہ میں کہہ رہا ہوں, محتاط اندازہ. تو وہ کہنے لگے کہ میں نے مجھے رزق غیبی حاصل ہے, اور یہ رزق غیبی میں نے یہ دعا ہے اس کو پڑھتا رہتا ہوں, 22 سال کی عمر سے میں نے اس کو پڑھنا شروع کیا. کہنے لگا کئی سال پڑھتا رہا مجھے اس کا کوئی فائدہ محسوس نہ ہوا, لیکن میرے والد نے مجھے ایک بات کہی تھی, بیٹا میں نے بھی کئی سال پڑھی اور مجھے اس کا بظاہر فائدہ نہیں ہوا, لیکن میں نے سوچا قرآن ہے نا ہر لفظ مطلب نیکیاں تو مل ہی رہی ہیں, چلو مجھے دنیا میں اگر اللہ حصہ نہیں دینا چاہتا تو آخرت تو ملے ہی نا, آخرت میں حصہ تو ہے ہی. تو کہنے لگے میں نے اس کو پڑھنا شروع کیا, پڑھتا رہا, دراصل اللہ میری ہمت کو آزما رہا تھا, اللہ میرے یقین کو آزما رہا تھا, میرا بندہ دیکھو کہاں تک چلتا ہے, مجھ سے مانگتا ہے یا مانگ کے چھوڑ کے بھاگ جاتا ہے. اللہ نے مجھے آزمایا, میری ہمت, میری قوت, میری طاقت, اور میں اللہ کی آزمائش پہ پورا تو نہ اترا ہوا بابا جی, کہنے لگے پر اللہ نے مجھے دے دیا. کہنے لگے پھر کچھ عرصے کے بعد مجھے محسوس ہونا شروع ہوا, میں جو سوچتا ہوں وہ ہو جاتا ہے. کہنے لگے ابھی سحری کرنی تھی, اور سحری میں میرے پاس شام کی بچی روٹی ہیں, میں پشاور سے آ رہا ہوں, یہ عوامی جو ہے نا یہ پشاور سے چلتی ہے, میں عوامی ایکسپریس کی لور ایسی میں تھا, میں پشاور سے آ رہا ہوں, مجھے یہاں جگہ ملی, میں جگہ میں یہاں, تو میں جو ہے سوچ رہا تھا کہ میں جو ہے کیا کروں گا سحری میں, پھر میں نے کہا کہ اللہ کر دے گا. کہنے لگا میں توکل کرتا ہوں, میں اللہ کر دے گا. اب میں کہنے لگا اٹھا, وضو کیا, میں نے نفل پڑھے, نفل پڑھنے کے بعد میں نے یہ دعا پڑھنی شروع کر دی, ربنا آتنا فی الدنیا حسنتا وفی الآخرت حسنتا, پڑھنا شروع کر دی. کہنے لگا کوئی بندہ آیا اور روٹیاں دے کے چلا گیا, بس آیا چے کے چلا گیا. کہنے لگا کہ میں اس کے پیچھے بھاگا نہیں, مجھے پتا ہے یہ اللہ کا غیبی نظام ہے, چلتا رہتا ہے, اس کے پیچھے بھاگا نہیں, مجھے پتا ہے یہ اللہ کا غیبی نظام ہے, چلتا رہتا ہے. اور اب بھی کہنے لگے میں نے یہ روٹیاں دی, اور آج مجھے روٹیاں وہ جو اس دفعہ ملی, کہنے لگے چند بار پہلے میں بھی سہری میں نے کھانا اللہ سے مانگا تھا, آج روٹیاں زیادہ ملی, میں سمجھ گیا کسی کا حصہ ہے. انہوں نے کہا تیرا حصہ ہے, اپنا حصہ تو لے گیا. تو میں نے ان سے عرض کیا, میں نے کہ اجازت مجھے بھی دے دیں. کہنے لگا ضرور دوں گا.
जरूर दूंगा। और उन्होंने मुझे इजाजत दी और ऐसे मेरा चेहरा देख के, उस दौर की बात है जब मैं हजरत की खिदमत में आया जाया करता था, ये 91 से पहले की बात है, 91 से पहले की बात है, उसमें 88 था 89 था, मुझे अंदाजा ऐसे 90 से पहले की बात है, बल्कि 90 से पहले की। और मुझे ऐसे देख के कहने लगे कि तेरी पेशानी पे मैं देख रहा हूं कि लाखों लोग जो हैं वो तेरे जरिए से राहें और निशान पाएंगे। और भी बेशुमार बातें कहीं, क्या कहता रहूं, और बहुत दुआएं दी और फरमाने लगे ये इजाजत दे रहा हूं। और मुझे और भी बड़ों की तरफ से इजाजत है, अपने शेख की तरफ से इजाजत है, उस दुर्वेश की तरफ से इजाजत भी है, मैं आप सबको भी दे रहा हूं। इजाजत के अंदर बड़ी तासीर होती है, रिस्क है भी है इसके अंदर, रिस्क है भी है। देखो एक बात बताओ, मैं एक अर्ज किया करता हूं, एक है रिस्क रूहानी, एक है रिस्क जिस्मानी। रिस्क रूहानी नमाज, तस्बीह, जिक्र, आमाल, गुनाहों से बचना, अल्लाह की मोहब्बत, उसके हबीब की इश्क, उस कमली वाले से मोहब्बत, दरूद पाक, दरूद सलाम, ये रिस्क रूहानी है सारा का सारा। इबादत, मामलात, हकूक सारे ठीक सही, ये रिस्क रूहानी है। और इसके जिस्मानी, कपड़ा है, खाना है, मकान है, घर है, बच्चे हैं, औलाद है, जिंदगी का चैन सुकून है, राहत, ये रिस्क यानी हमारी जिंदगी की जितनी जरूरत। दूसरे लफ्जों में मरने से पहले का सारा निजाम रिस्क जिस्मानी, और मरने के बाद का सारा निजाम रिस्क रूहानी। और इसके अलावा भी रिस्क रूहानी हमें दुनिया में भी जरूरत है, वो आमाल इबादत है। आप सोचें जिस दुआ की बरकत से रिस्क रूहानी मिले और रिस्क जिस्मानी मिले, और रिस्क रूहानी मिलेगा तो आखरत बनेगी, फिर दुनिया आखरत हसनतम और फिर आखरत हसनतम। अल्लाह पाक जल्ला शान हो रिस्क रूहानी देंगे तो आखरत का निजाम बेहतर बनेगा ना। तो उसके लिए फिर जब बंदा ये पढ़ना शुरू करता है और इसके विजदान को हासिल करता है और इस दुआ की तासीर और ताकत को हासिल करता है, अल्लाह उसके लिए रिस्क रूहानी के दरवाजे खोलते हैं और रिस्क जिस्मानी के दरवाजे खोलते हैं। रिस्क रूहानी के भी दरवाजे खोलते हैं अल्लाह उसके लिए, और इसके जो जिस्मानी के दरवाजे खोलते हैं। देखो एक बात बताओ, काबे की पहली नजर बहुत फैसले करवाती है, और काबे का तवाफ अनोखे फैसले करवाता है। मैं काबे का तवाफ कर रहा था और मैं एक अल्लाह से बातें कर रहा था, मैंने कहा या अल्लाह जहां मेरे कदम है सारे अंबिया के कदम यहां लगे इस मताफ में। बिल्कुल काबे के थोड़ा सा रश थोड़ा था, बहुत सारे करीबी हो जाते थे, वो ज्यादा रश नहीं था जिस वक्त में हम तवाफ करने गए। तो या अल्लाह ये तवाफ है, यहां कितने लाखों अंबिया के कदम लगे, 1,25,000 से ज्यादा अंबिया के कदम तो यही लगे ना, हर नबी ने यही आके हज किया है। अनोखी बात बताऊं, उस वक्त किबला बैतुल मक्तस था सब नबियों का, लेकिन हज सब के सब मक्का मुकरमा में करने आते थे, और सब आराफात में आए, और सब मीना में गए, और सब मुजल्फा में गए। अनोखी बात है, तो मैं तवाफ कर रहा था, मैं अल्लाह से बातें कर रहा, या अल्लाह मेरे कदम तो इनके अंदर तो अल्लाह सारा खोट भरा हुआ है, अल्लाह तेरे अंबिया के कदम कदमों में भी साचा होता था, और तेरे हबीब ने यहां अपने पांव मुबारक रखे हैं, और सुना है कि नीचे 70 से ज्यादा अंबिया की मताफ में कब्रें हैं, तुर्बतें हैं नीचे, और या अल्लाह तेरे अहले बैत आए यहां, औलिया कराम आए, पीराने पीर शेख अब्दुल कादिर जिलानी आए, जुनेद बगदादी आए रहमतुल्लाह ताला अलैह, बड़े बड़े वली आए, और अल्लाह उन्होंने तुझे आके यहाँ कैसे मनाया होगा, अल्लाह तुझसे क्या राज और नियाज किया होगा, अल्लाह मुझसे नहीं हो सकता, बस मैं इतना करता हूँ उनकी सारी दुआओं पे मैं आमीन कहता हूँ। अल्लाह ने उसी वक्त दिल में डाला, अल्लाह मैं उनकी अजल से मांगी हुई दुआ और अब तक जितने हैं और आइंदा तक जितने आएंगे सबकी दुआओं पर आमीन कहता हूँ, और आमीन 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 मैं कहता रहा, आमीन का एक विजदान हो गया। कहते कहते फिर मैंने अल्लाह से अर्ज किया, अल्लाह बहुत सारी आमीन कर दी, अब उसमें से हिस्सा दे दे। बहुत सारी आमीन मैंने कह दी,
ये दुआ इतनी पुरतासीर तो है कि काबा के करीब आके जहां सारे जज्बे खत्म हो जाते हैं और इंसान के सारे फखर के लिबास खत्म हो जाते हैं, सरों के ताज उतर जाते हैं, फखर की जूतियां उतर जाती हैं, फखर की चेने और फखर के लिबास सारे उतर के दो कफन की चादरों में लिपट के बंदा फिर रहा होता है और नंगा सर और नंगे बदन सिर्फ सतर ढका हुआ होता है ना, बाकी ऊपर में चादर तो सिमटती ही नहीं। और उस वक्त एक विजदान की कैफियत होती है, बेकली बेकरारी की कैफियत होती है, बंदा और अल्लाह होता है। और उस वक्त मेरे मदीने वाले के पसंदीदा दुआ रब्बना आतिना फिद दुनिया, और भी दुआएं हैं लेकिन ये दुआ भी है, रब्बना आतिना फिद दुनिया हसनतम व फिल आखिरति हसनतम व क़िना अज़ाबन्नार। आखिर कुछ उसमें है तो सही ना, इसमें कोई कायनात है, इसमें कोई ताकत है, इसमें तासीर है। जो मेरा अल्लाह कहता है मेरे काबे के साथ आके ना, मेरे अल्लाह तो कहता है मेरे काबे के साथ आए, अब मुझे मांग सिर्फ नहीं, मेरा अल्लाह कहता है नहीं मुझे भी मांग दुनिया भी मांग। और मेरे अल्लाह पर अकने क्या अजब कहानी, अजब निजाम और शफकत और रहमत और करम और अता के क्या खजाने हैं। मेरे अल्लाह कहता है अच्छा देखी दुनिया को देख के आया है, उसके जज्बे ज्यादा है, चलो पहले दुनिया मांग ले। देखी दुनिया को देखा है ना, तो अनदेखी एक दुनिया है आखरत की है, तूने देखी दुनिया को देखा है ना, उसके जज्बे ज्यादा हैं, चलो अब दुनिया मैंने मांग दुनिया, मांग दुनिया पहले मांग, और अनदेखी दुनिया वो आखरत है उसको भी मांग साथ, और अनदेखी तकलीफें तुझे नजर नहीं आ रही वो भी मांग ले। वक्त अजाब नार के दुनिया की अजाब भी इसमें है और आखरत की अजाब भी है, दुनिया के गम भी हैं और आखरत के गम भी हैं, दुनिया की कुड़न भी और आखरत की कुड़न भी है, दुनिया का दर्द भी और आखरत का दर्द भी है, दुनिया का सोच भी और आखरत का सोच, सबसे निजात है जमां, रब का अनोखा निजाम है, रब की अनोखी रहमत है, अनोखा फजल और करम है इस दुआ के अंदर। तो बाबा जी कहने लगे मुझे रिस्क गैबी हासिल है, मुझे रिस्क गैबी हासिल है, बस मैंने ये पढ़ना शुरू किया 22 साल की उम्र से, पढ़ता रहा पढ़ता रहा पढ़ता रहा पढ़ता रहा। लाला जी पढ़ ले सुबह बाजार का तो उसको तो दुनिया भी मिल जाए और आखिरत ही मिल जाए, रब का नाम मानने वाला बजाहिर, लेकिन लफ्जों से लफ्ज का इकरार कर रहा, रब्बना तो कह रहा ना। अब उसने पता नहीं ये लफ्ज रब्बना लाला जी ने कितने दफा कहा होगा, यानी जो मैं एक बात कहूं, मैं अक्सर एक बात कहता हूं कि इसको यकीन के साथ पढ़ें, यकीन जानिए अगर अल्लाह का नाम बेयकीनी से लें बेध्यानी से लें तब भी तासीर रखता है, यकीन से कह रहा हूं तब भी तासीर रखता है, नाम तो उस करीम का है ना, और वो करीम बड़े करम और अताओं के फैसले फरमाता है, नाम तो उस करीम का है, बेयकीनी से लेना तब भी ये नाम तासीर रखता है। इसको यकीन की ताकत के साथ इस दुआ के साथ दोस्ती लगा के देखें, इस दुआ के साथ मोहब्बत करके देखें, अपने बच्चों को सिखाएं, अपनी नस्लों को सिखाएं, और कभी कभी ना खो जाया करें इस दुआ के लफ्जों में और खो के अल्लाह से मांगा करें, विजदान में अल्लाह से मांगा करें, अल्लाह से मांगा करें। इसमें अल्लाह है, वफिल आखरते अल्लाह है, और फिर दुनिया अल्लाह है, हां दुनिया में भी अल्लाह है, दुनिया नहीं है सिर्फ, क्यों ये दुनिया किससे मांग रहा, दुनिया वाले से, दुनिया वालों से नहीं मांग रहा, दुनिया भी दुनिया वाले से मांग रहा जिसने कायनात को बनाया है, दुनिया भी उससे मांग रहा, इसमें दुनिया है इसमें आखरत है, और इसमें दुनिया के गमों का हल है, दुनिया के मुश्किलों का हल है, मसाइल का हल है, परेशानियों का हल है, और दुखों और दर्दों से निजात है। मांगे अल्लाह से, डूब के मांगे, टूट के मांगे, गम से मांगे, दुख से मांगे, मांगे अल्लाह से, और ऐसा मांगे कि रब हमारे साथ गैबी निजाम चला दे, और जिसके साथ चला दे उसको कौन पूछ सकता है, जिसके साथ चला ले उसको कौन पूछ सकता है। मेरी अकल नहीं मानती कि गैबी निजाम कैसे चलता है। अल्लाह जिसके साथ चला ले उसको पूछ कौन सकता है। अल्लाह अल्लाह है और अल्लाह जानता है मैंने किसको क्या अता करना है, लेकिन बंदे की तलब पे है, बंदे की तड़प पे है, बंदे की चाहत पे है। अल्लाह अल्लाह है और अल्लाह पाक बंदे को देना जानता भी है चाहता भी है, और बंदा ना लेना चाहे तो अल्लाह चाहता है और जानता है। मुझे एक साहब कहने लगे बच्चों के रिजल्ट हमेशा खराब होते हैं, हमेशा खराब होते हैं। तो मैंने उसको कहा, मैंने कहा आप ऐसा करें घर में से एक फर्द जो है वो एक तस्वीर रब जितनी इल्म और एक तस्वीर रब बनाते ना फिर दुनिया वाली ये दुआ जो है पूरी सुबह शाम पढ़ लें बच्चों का तस्वर करके, बेहतरीन रिजल्ट होंगे। ऐसा हुआ, ऐसे रिजल्ट लाजवाब। उन्होंने कहा बच्चों को भी याद करें और उनसे कहें वो भी इसको पढ़ें, चाहे थोड़ा पढ़ें लेकिन जरूर पढ़ें, उनसे खुद भी खाना खाएं उन्हें भी खाना खिलाएं, दोनों का पेट तब भरेगा। बच्चे भी पढ़ें आप भी पढ़ें, दोनों पढ़ें। रब्बना आतिना फिद दुनिया और रब्बे ज़िदनी इल्म। मैंने कहा दोनों एक तस्वीर सुबह शाम पढ़ें, अव्वल आखिर सात दफा दुरूद इब्राहिम ही पढ़ें। और कहने लगे कि बच्चों के ऐसे शानदार रिजल्ट और ऐसे शानदार उनका जहन और उनका जिस्म और उनका दिल, उनकी तबीयत ऐसी खुली खिली तो हैरान कुन। हमने पलना अमाल से हैं, हमारे कामों ने बनना अमाल से हैं, हमने मुश्किलात से बचना अमाल से है। जो तस्बीखाने का पैगाम है ना कि अमाल से पलने बनने और बचने का यकीन, हमने बनना अमाल से है। दुनिया में भी अमाल से बनना है, वो अमाल जो मेरे मदीने वाले के अमाल हैं, जो कमली वाले के अमाल हैं, जो बुन जो सारी कायनात को फैज देने वाले, रूहानियत देने वाले, नूरानियत देने वाले अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, वो अमाल हैं, उनसे हमने बनना और पलना है। अल्लाह के फजल से तस्बीखाने का पैगाम शिर्क और बिदअत पे नहीं है, तस्बीखाने के पैगाम में कुरान और सुन्नत है। मैं आप हजरात को ऐसी गुमराहियों का दावत नहीं दे रहा, ऐसे गुमराहियों के राहों पे नहीं लगा रहा जो रास्ते तारीकी में जाके डूब जाएं, जो गलियां बंद हो जाएं। मैं बात को अक्सर आपसे अर्ज किया करता हूं, मैं दो नंबर हो सकता हूं, मेरी राहें एक नंबर, मेरा पैगाम एक नंबर, मेरा दस्तूर एक नंबर, मेरा मंशूर एक नंबर, एक नंबर है। कोई मेरी किसी कमी की वजह से मेरी कब्र पे आके ठोकर मारे उसको हक पहुंच सकता है, लेकिन इस नाम पे आके ठोकर नहीं मार सकता कि तूने जालिम किस गंदी राहों पे मुझे लगा दिया, शिर्क और बिदत की राहों पे, और खुद भी उस पे लगा, खुद भी गुमराह और काला होकर चला गया, मुझे भी गुमराह और काला करके तू छोड़ गया। अल्लाह करे ऐसा ना हो, पता पल का नहीं है। रब्बना ला तुज़िग़ क़ुलूबना, ऐ अल्लाह जो तूने मेरे दिल की दुनिया को बसाया है, मैं इसका आशकाना तर्जमा कर रहा हूं, या अल्लाह जो मैंने तूने दिल की दुनिया को बसाया है, दिल की दुनिया को खुशबूदार किया है और मेरे दिल की दुनिया को चैन और ईमान के जरिए सुकून और राहत दी है। रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हिदायतना, ऐ अल्लाह ये जो कुलूब के दिल की दुनिया और हिदायत दी है इन सबको छीन लेना मुझसे, इनको मुझसे लेना लेना, अल्लाह इसको मेरी मौत तक मेरे साथ चलाना। याद रखिएगा जिसको मिला है रहम से मिला है, जिसको मिला है करम से मिला है, कोई अपनी कोशिश नहीं, ये कोशिश भी ऊपर से आती है, कोई अपनी मेहनत नहीं, ये मेहनत भी ऊपर से आती है, ये सारा निजाम आसमानों से चलता है, ये सारा निजाम अर्श से चलता है, ये फर्शी निजाम जितने भी चल रहे अर्श वाले की मंशा यही है, अर्श वाले की मंशा यही है। मैं उस दिन बैठा सोच रहा था पाकिस्तान में बंदे इतने मर रहे, मैं अखबार नहीं पढ़ता, मैं कई दिन फिर परेशान बीमार हो जाता हूं खबरें, फिर मैंने कहा अल्लाह तेरी मंशा यही है, तेरी मंशा यही है, अब तू तेरी चाहत क्या है
हम पहुंच नहीं सकते। लिहाजा तस्लीम और रजा यही है कि हम अपनी इस्लाह करते जाएं, मुआशरे की इस्लाह करते जाएं और तेरी मंशा को मान के चलते जाएं, बस तेरी मंशा यही है। बाज़ुकात ऐसे दिल घुट जाता है, परेशान हो जाता, क्या हो रहा, क्यों हो रहा, मुसलमान भी मर रहे, गैर मुस्लिम भी मर रहे, क्यों ऐसा क्यों हो रहा। फिर अंदर आवाज आती है, तेरे पास लफ्ज क्यों कहने की जरूरत कैसे हुई, अगर मंशा देखता हूं तेरे पास क्यों कहने की जरूरत कैसे हुई। हमारा इरादा है हम कर रहे हैं, हमारी मंशा है हम कर रहे हैं, हमारी ताकत है हम कर रहे हैं, बस फिर सर तस्लीम खम है जब मिजाज यार में आए, फिर सर झुक जाता है। ठीक है, हमारे जिम्मे यही है कि हम अपने अपनी इस्लाह करते जाएं, मामलात की भी, कारोबार की भी, दयानत की भी, जुबान की भी, और अपने निजाम को दिल की दुनिया की भी इस्लाह करते जाएं। हमारे जिम्मे यही है, बाकी मामला तेरा है, तेरी मंशा क्या है तू जाने, तेरा काम जाने। हमें समझ नहीं, हम ना समझ है। इस दुआ के अंदर अल्लाह ने दुनिया आखरत की बरकतों के खजाने समोए हैं, और जिसको बरकत और बख्त मिल जाता है ना, मिट्टी पे हाथ रखता है तो सोना बन जाता है, और जिसको गैबी रिस्क मिल जाता है ना, और बस फिर जहां नजर करता है वो चीज सोना बन जाती है, उसकी आंखों में कीमिया हो जाता है, सोना होता है। और जिसको बरकत और बख्त जिससे छिन जाता है ना, हाय हाय। मेरे पास उस दिन एक इंजीनियर आया, उसके पास तो सनदों के इतना बड़ा बंडल था, इतनी सनदे। कहने लगे बिजली का मीटर कट गया है, सुई गैस का भी कट जाएगा, कई जगह जॉब किया नाकाम होता हूं, अब मेरी उम्र 55 साल से ऊपर हो गई है, कुछ भी नहीं मेरे पास, और इतनी बड़ी डिग्री है जिसकी हद नहीं। बस डॉक्टरों को देखता हूं कोई मरीज नहीं, उसके साथ आगे डिस्पेंसर बैठा होता है, उस पर रश लगा हुआ है, डिस्पेंसर बैठा, उस पर रश लगा हुआ है, और डॉक्टर इतनी बड़ी डिग्री लेके चुप करके बैठा हुआ है। मैं अपने क्लास फेलो के पास गया पिंडी में, अपने एक दोस्त से कहने लगा, मैंने कहा उनका नंबर है, मैंने मोबाइल किया, मैंने कहा कहां आए आप, मैंने कहा, कहने लगा फलां जगह मेरी दुकान है, सर्दी बहुत सख्त थी, तो मैं खैर ढूंढते डांटते अंदर किस मोहल्ले की गली में गया, दुकान के अंदर गया ना तो साथ छोटा सिलेंडर गैस वाला वो चल रहा था, और वो टेबल पे सर रख के, बस बिल्कुल सर रख के ऐसे मैं आकर साथ जाके बैठ गया, सलाम किया तो देखा, मैंने कहा क्या बात है, कहने लगे यहां तो कोई आता ही कोई नहीं है, बस बैठ के चला जाता हूं। मुझे कहने लगा तेरे पास क्या गिदड़ सिंगी है, तू आगे है लोग तेरे पीछे हैं। मैंने कहा जो मेरे पास गिदड़ सिंगी है तू भी ले ले। कहने लगा बता, मैंने कहा मेरे पीछे किसी की दुआएं ताकुब कर रही हैं, ना मैं सोनी ना दौलत पल्ले, क्यों कर यार मनावा हूं, ये दुख सन हर दम राशि रोंदी ही मर जावा हूं, ना मैं सोनी ना दौलत पले, ना दीन की दौलत, ना दुनिया की दौलत, ना अखलाक की दौलत, ना इखलास, मेरे पास कोई दौलत है ही नहीं, ना मैं सोनी ना दौलत पले, मेरे पास तो कुछ भी नहीं है। अल्लाह का निजाम है महज करम आफियत और बरकत वाला, और किसी की दुआएं मैंने लेने की कोशिश की। ये मुर्शिद की खिदमत है ना, और उस पर एतमाद है, और उसकी मंशा जिसने पाली, अल्लाह उसके साथ बड़ी बरकतों के दरवाजे खोल देता है, बड़ी रहमतों के दरवाजे खोल देता है। जैसे मैंने अर्ज किया था ना कि सिद्दीक अकबर रजी अल्लाह तआला ने अपने मुर्शिद मोहम्मद मुस्तफा सल्लल्लाहु तआला वसल्लम की मंशा को पाया था, और उनकी खिदमत की इंतहा की, और अपनी चादर फाड़ फाड़ के गार के सुराखों में दी, और एक सुराख रह गया कहीं सांप कोई बिच्छू कोई डसने वाला, उस पर एड़ी दे दी और सांप ने वहां डसा। उस खिदमत का सिला यह है कि कयामत तक जिस जो असली हस्बी नस्बी सिद्दीकी होगा उसको सांप काटेगा तो सांप मर जाता है, बंदा नहीं मरता। जो हस्बी नस्बी सिद्दीकी है, सिद्दीक अकबर रजी अल्लाह तआला की औलाद से है, हमारे दोस्त हैं वो, वहीं उनके जरिए हम कुर्बानी वगैरह करते हैं हज पे, वो बस नबी शरीफ के साथ रोजे आतर की हम बैक पे आ रहे थे तो एक साहब से कहने गए, तो कहने लगे आपको मैं एक असली सहाबी की औलाद से मुलाकात करा, वो 33 साल से वहां सऊदी अरब में रहते हैं, 33 साल से एक मुलाकात कराई उनसे, अरबी बोलते थे। कहने लगे ये असल सहाबा की औलाद है, हस्बी नस्बी है, तो कोई हस्बी नस्बी अगर सिद्दीकी मिल जाए ना, आजकल तो बाद लोगों ने अपने नाम के साथ सिद्दीकी उस्मानी फारूकी लिखा हुआ है, हस्बी नस्बी मिल जाए उसको अब भी सांप काटे। एकदम मुझे कहने लगा, मैं बंदा मुझे कहने लगा जी मैं हस्बी नस्बी सिद्दीकी हूं, मैं कोई बात नहीं मैं सांप ले आता हूं तजुर्बा कर लेता हूं क्यों। मैं सर इसरार किया उसने, मैं कहा देख मेरा वजदान कह रहा है तू हस्बी नस्बी नहीं है, ठीक है तेरे वालिद ने लिखना शुरू किया होगा, तेरे दादे ने किया होगा, तेरी पेशानी में सिद्दीकियत मुझे नजर नहीं आ रही। कहने लगा हकीम साहब आप कहते हैं मुझे कष्ट नहीं होता, मैंने कहा मैंने कौन सा काम मुझे कष्ट होता है, मैं अपनी बसीरत से कह रहा हूं फिरासत से कह रहा हूं तेरे अंदर सिद्दीकियत नहीं है। कहने लगे 100% हम सिद्दीकी हैं, अबूबकर रज़ी अल्लाह की औलाद में से हैं। मैंने कहा ठीक है मैं सांप ले आता हूं तुझे सांप डसवाता हूं, मर गया तो चलो अल्लाह पाक से मफरत की दुआ मांगेंगे, बच गया तो मैं तेरा बैत हो जाऊंगा। जब मैंने सांप की बात की कहने लगा मैं अपने आप को लिबर्टी नहीं बनाता। ये उस कुर्बानी और खिदमत का सिला था जो मदीने वाले के साथ खिदमत की एतमाद किया, उस खिदमत का सिला था कि आज नस्लों में वो निस्बत मुंतकिल हो रही है, नस्लों में सदियों हो गई हैं, नस्लों में वो निस्बत मुंतकिल हो रही है बावजूद इसके कि उनके अंदर वो तकवा नहीं। मुझे जिंदगी में 2-3 मिले हैं सिद्दीकी, जिंदगी में अपनी 2-3 बंदे गालिबन ये 2 बंदे थे, एक के बारे में कुछ कमी बेशी लेकिन 2 तो पक्की बात है वो सिद्दीकी थे, उनकी पेशानी बता रही थी ये सिद्दीकी। हालांकि उनके अंदर उनके एक ने तो मुझे सांप का वाक्य खुद बता भी दिया, उनके अंदर वो तकवा वो कमाल जो सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु था नहीं था, लेकिन खून ब्लड तो वही था। हमारे एक दोस्त है वो कभी अकड़ खां होता है तो वो कहता है मैं आर्मी ब्लड हूं, तो मैंने कहा वो कहता है आर्मी ब्लड है, मेरा बाप फौजी था मैं आर्मी ब्लड हूं, तो मैंने कहा जो आर्मी ब्लड है बाप बेचारा फौजी था तो जो सिद्दीकी ब्लड होगा उसका क्या कमाल होगा, जो हैदरी ब्लड होगा हजरत अली करम अल्लाह हजरत हुसैन हजरत हसन के नस्ब जिसके साथ असली नस्ली होंगे उनका क्या कमाल होगा। वो कहने लगा मुझे बंदा कहने लगा मैं केले या केले के जो होते हैं ना खेत में सांप ज्यादा होते हैं, बागों में भी सांप ज्यादा होते हैं, केले खेत में सांप ज्यादा है, तो कहने लगे मैं केले के खेत में काम करता मुझे सांप ने कई बार डसा, कहने लगे पकड़ के छोड़ के मैंने ऐसे फेंक दिया, मारता नहीं हूं मैं। कहने लगे वहां से खून बहा मैंने ऐसे पकड़ के यूं निचोड़ के फिर अपना काम शुरू कर देता। कहने लगे मुझे पता नहीं था कि मैं सिद्दीकी हूं, पता नहीं था, मेरे साथ सिंध की एक कास लगती है सम्मू, सिंध में पंजाब में इसको सम्मू को कहते हैं सम्मा सम्मा सट्टा, एक स्टॉप भी है स्टेशन भी है जंक्शन है, पंजाब में इस कौम को सम्मा कहते हैं सिंध में सम्मू कहते हैं, मैं सम्मू हूं, सिंध की पुरानी कौमों में से है कदीम कौमों में से सम्मू पहली पहली कदीम तारीख के एतबार से मैं सम्मू हूं, मुझे पता नहीं था। कहने लगे एक दरवेश थे बहुत बड़े बेर वाले पीर अब्दुल करीम कुरैशी शाह साहब रहमतुल्लाह अलैह उनको बेर वाले कहते थे, उनके पास मैं खेला, बड़े अहले नजर थे, अहले नजर थे बड़े अजीब कमाल इंसान थे, तो बड़े बड़े बुजुर्गों से उनको निस्बत थी बहुत बड़े अल्लाह वालों से निस्बत थी, उनके पास पहुंचा ना मैं, मुझे ऐसे देख के कहने लगे तुझे कभी किसी सामने काटा है, खुद ही नहीं कई बार काटा है मैं मरा नहीं तू, उसने कहा उसी सांप से और कई मर गए मैं नहीं मरता, उन्होंने कहा तो सिद्दीकी है इधर आ और मेरा पकड़ के माथा चूमा। नजर वाले होते हैं ना, कहने लगे मेरा माथा चूमा, कहने लगा तो सिद्दीकी है, और कहने लगे मैंने तो कभी नमाज पढ़ी ना पढ़ी, पकड़ के मेरा सीना लेके कितनी देर तक रोते रहे और मेरा सीना मेरे साथ लगा के पता नहीं अल्लाह से क्या बातें करते रहे, اور کہنے لگے اللہ کے فضل سے الحمدللہ میرا سینہ صدیق کی نسبت سے منور ہو گیا ہے. واہ, صدیق کی نسبت سے منور ہو گیا. حضرت حالیجی کے خلخلفاء میں سے تھے رحمت اللہ. یہ دعائیں, یہ برکتیں منتقل ہوتی ہیں, یہ نسبتیں منتقل ہوتی ہیں. آدمی کو یقین ہو. تو میں نے اس بندے نے مجھے, میں اپنے کلاس فیلو کی بات کر رہا تھا, مجھے کہنے لگا تیرے پاس کیا گدڑ سنگھی ہے؟ میں نے کہا میرے پیچھے دعائیں ہیں کسی اللہ والے کی. بس میں نے یقین کر کے ان کے پاس چلا تھا. ساری دنیا نے کانوں سے ادھر ادھر ہزاروں باتیں کہیں, اللہ کے فضل سے میرا یقین 19 سے 20 نہیں ہوا. میرا یقین ایسے ہے کہ جیسے دو سے دو بڑا, دو سے بڑا 4 ہوتا ہے, ایک سے وہ 2 ہی ہوتا ہے, ایک سے ایک 3 نہیں ہوتا. اس دعا کا یقین ہو, اس دعا کا یقین ہو, اور اس دعا کو یقین کے ساتھ کریں, پڑھیں. اعمال کو یقین کے ساتھ کریں, اعمال کی تاثیر اور طاقت ملتی ہے. اور اعمال ایسے ملتا ہے, اللہ کی مدد ایسے ملتی ہے اعمال کے ساتھ کہ بس تیرے نظر کا یہ اثر جس کو لگا شکار ہے, اللہ کی مدد ملتی ہے, غیبی رزق ملتا ہے, غیبی خزانے ملتے ہیں, اور اللہ کا غیبی نظام اس کے ساتھ چلتا ہے. اور جب بندہ تحقیق میں لگ جاتا ہے, کبھی اپنے مرشد کی تحقیق, کبھی سلسلے کی تحقیق, کبھی حسب نصب کی تحقیق, کبھی اس کی تحقیق, کبھی اس دعا کی تحقیق, بس وہ اس میں لگا رہتا ہے بےچارا. کئی لوگوں کو میں نے دیکھا وہ تحقیق میں لگے رہتے, بیعت ہونے کے بعد بھی تحقیق میں لگے رہتے ہیں, اونچ نیچ دیکھتے رہتے ہیں, بس وہ اسی میں لگے رہتے ہیں بےچارے. کچھ نہیں پاتے, کچھ بھی نہیں پاتے, بے فیض رہ جاتے ہیں, خالی برتن لے کے آتے ہیں اور خالی برتن لے کے چلے جاتے ہیں. پھر تانا دیتے ہیں ہمیں ملا نہیں, تو نے لینے کی کوشش کہاں کی تھی. ان دعاؤں کی تحقیق نہیں, بس قرآن نے فرما دیا, اللہ کے حبیب نے فرما دیا, کملی والے نے, سرور کونین صلی اللہ تعالی وسلم نے بس فرما دیا, ختم. میرے لیے بس فل سٹاپ لگ گیا, کوما نہیں ہے, اتنی بات کافی ہے. انہوں نے فرما دیا, اور یہ حق ہے. ہندو کو غیبی نظام مل سکتا ہے, انگریز کو غیبی نظام مل سکتا ہے, مسلمان کا غیبی نظام مل سکتا ہے. ایک ان پڑھ آدمی, ان پڑھ بابا, وہ دعا پڑھے, اس کے والد سے یہ دعا ملے, اس نے خدمت کی تھی اپنے والد کی ایک بوڑھی خاتون کے رشتہ دار سے, اس کو ملے, تو اس کو بھی غیبی رزق مل سکتا ہے. اور میں اگر اس دعا کو پڑھوں گا, کیا مجھے نہیں ملے گا؟ اللہ دینے والا ہے, اور اللہ کے خزانوں سے ملتا ہے. یقین کامل کے ساتھ چل, اعتماد کے ساتھ چل, تیرے قدموں میں, راہوں میں رکاوٹیں آئیں گی. ہر برگ پکارے گا تجھے پیار سے 100 بار, ہر برگ پکارے گا تجھے پیار سے 100 بار, اور دامن میں الجھ کر تجھے روکیں گے بہت خار. دامن کو بچاتا ہوا خاروں سے گزر جا, منزل تیری آگے ہے بہاروں سے گزر جا. یہ آئیں گے کبھی بہاریں, کبھی کانٹے, کبھی رکاوٹیں, کبھی ناگواریاں. جو ان میں الجھ گیا تو بس وہ الجھتا چلا جائے گا, جو ان میں نہ الجھا بس ڈوب اور پار کر جاؤ, پھر وہ پار ہو جائے. اللہ اس کی مدد خود کرتے ہیں, اللہ اس کا ہاتھ خود پکڑتے ہیں. میرا اللہ اس کی رحمت, میرے اللہ کی رحمت خود متوجہ ہوتی ہے, نظام اس کے موافق چلتا ہے, برکتیں متوجہ ہو کے اس کو تھانپ لیتی ہیں, رحمت تھانپ لیتی ہے. اس لیے اللہ والو, بس میں بات ختم کر رہا ہوں, واقعات اور بھی ہیں, وقت کچھ زیادہ ہو گیا ہے. کتنی دیر ہو گئی؟ وقت زیادہ ہو گیا ہے. میں نے دل میں تھا کہ, میرے دل میں تھا کہ کہوں گا اس سے جو دل پہ رنج و ملال تھا, جب وہ آ گیا میرے سامنے تو رنج تھا نہ ملال تھا. تو باتیں تو بہت زیادہ ہیں, اس دعا کے کمالات بہت انوکھے اور پر تاثیر ہیں. آج کی بات یہیں ختم کر رہا ہوں, اور آخری چلتے ہوئے اتنی بات کہتا ہوں, یقین سے پڑھیں اس دعا کو. اللہ اگر تہجد کی توفیق دے نا, تہجد کی توفیق دے تو پھر ایک میں رکعت بتاتا ہوں جو میرے شیخ نے مجھے بتائی تھی, 2 رکعت بتاتا ہوں.
دو رکعت نماز نفل حاجت کی نیت, بس صرف شیخ نے اتنا فرمایا تھا, میں اتنا ہی بتا رہا ہوں. دو رکعت نماز نفل حاجت کی پڑھ کے, حضرت نے مجھے فرمایا تھا کہ یہ تہجد میں پڑھنے ہیں, تہجد میں. اور پھر فرمایا اگر تہجد نہ مل سکے آخری پہر میں, رات کے پہلے پہر میں بھی پڑھ سکتے ہیں, یعنی عشاء کی نماز کے بعد سوتے ہوئے جب بھی پڑھنا رات کی تاریکی میں ہے. دو رکعت نماز نفل حاجت کے پڑھیں, سورۃ فاتحہ پڑھ کے نا بس صرف یہی آیت پڑھنی ہے, یہی آیت قرآن کی آیت ہے نا, یہی آیت پڑھنی ہے بس, اور کچھ بھی نہیں پڑھنا. جیسے سورۃ فاتحہ کے بعد کوئی سورۃ ملاتے ہیں اس کی جگہ یہی آیت مسلسل پڑھنی ہے, ڈوب کے پڑھنی ہے. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار, ڈوب کے ٹھہر ٹھہر کے مانگ مانگ کے گڑ گڑا گڑ گڑا کے بھکاری بن کے کھڑے ہو کے نہیں پڑھ سکتے, بوڑھے ہیں بیٹھ کے پڑھ لے, مجبوری ہے, نفل بیٹھ کے پڑھ سکتے کوئی حرج نہیں, اس کو پڑھیں. مجھے ایک بندہ کہنے لگے جی میں اتحیات میں بھی زیادہ دیر نہیں بیٹھ سکتا, میں نے کہا آلتی پالتی مار کے بیٹھ کے بعد پڑھ لے, نفل پڑھ سکتا. جس نشست میں تجھے سکون ہے, اس نے کہا جی گھٹنوں میں درد ہے ایک صاحب کہنے لگے, میں نے کہا کرسی پہ بیٹھ کے پڑھ لے جس طرح سکون ملے. کیوں؟ اس دعا میں سکون لازم ہے, کھڑے کھڑے کبھی پاؤں سو گیا, کبھی اس پاؤں پہ کھڑا ہوا, کبھی اس پاؤں پہ کھڑا ہوا. لمبی رکعت جوان تو کو کرنی چاہیے, لمبی رکعتیں کھڑے ہو کے جوانوں کو تو ضرور کرنی چاہیے, جوان بھی معذور بن جائیں جان بوجھ کے, ایسا نہ کریں. اس دعا کو گڑ گڑا کے پڑھیں, بڑے راز و رموز کھلتے ہیں اس کے, اور اس کی برکتوں کے دروازے یہ دعا کھلواتی ہے. اگر کوئی معمول بنا لے نا, ہفتے میں ایک دو دفعہ پڑھ لے, معمول بنا لے, بہت دروازے کھلتے ہیں. اس دعا کی بڑی طاقت اور تاثیر ہے, بڑی اچوکی تاثیر, بہت انوکھا اس میں اللہ کے ہاں رزق کے دروازے, غیبی دروازے, عزتوں کے دروازے, راحتوں کے دروازے, خوشیوں کے دروازے, عنایتوں کے دروازے, رشتوں کی بندشیں, مال کی بندشیں, صحت کی بندشیں, جادو انات کی بندشیں. یہ جو اللہ جل شان ہو نا, یہ جو برکت ہے نا, یہاں برکت, آج میرا ایک لفظ یاد رکھیے گا, جہاں برکت آتی ہے نحوست ختم ہوتی ہے تو برکت آتی ہے. ٹھیک ہے, معلوم ہوا. آپ کبھی آپ نے سوچا روشنی لانے کے لیے اندھیرے کو ڈنڈے مار رہے ہیں, بس اندھیرے کو ختم کرنا ڈنڈوں سے نہیں ہے, بس روشنی لیا اندھیرا خود بخود ختم ہو جائے گا. جہاں رحمت آ گئی سمجھ لو وہاں نحوست چلی گئی, ختم ہو گئی. نحوست ختم ہوگی اس وقت جب رحمت آئے گی, اور یہ دعائے رحمت ہے, یہ دعائے برکت ہے. یہ جو قرآنی دعا ہے یہ رحمت اور برکت والی دعا ہے. تو دو رکعت نماز نفل ایسے پڑھیں کہ دو نفل میں گھنٹہ ہی لگ جائے, چلو آدھا گھنٹہ لگ جائے, ہو گڑ گڑا کے دھیان پھر بٹے, پھر دھیان اللہ کی طرف جڑے, پھر ٹوٹے پھر جڑے, پھر ٹوٹے پھر جڑے, پھر ٹوٹے پھر جڑے. یہ ٹوٹ جوڑ کے ایک وقت آتا ہے دھیان جم جاتا ہے, اور پھر مانگنے اللہ پاک سے یہ دعا پڑھیں. جب دنیا کا تصور آئے, اور جب آخرت کا تصور آئے, اور جب نار کا تصور آئے, اس میں ڈوب جائیں, مانگیں. یہ دعا ہے. اور دیکھو قرآن کا نماز کے باہر پڑھنا اجر رکھتا ہے, لیکن جو نماز کے اندر قرآن پڑھا جاتا ہے وہ کہیں اجر مل نہیں سکتا, وہ کہیں برکت مل نہیں سکتی, وہ کہیں رحمت مل نہیں سکتی, جو نماز کے اندر قرآن ہے. ہاں اللہ والو, یہ نماز کے اندر قرآن ہے, یہ ہم قرآن نماز کے اندر پڑھ رہے ہیں. اس دعا کو پڑھتے رہیں پڑھتے رہیں, بس اسی کو پڑھیں. یعنی سورۃ فاتحہ کے بعد جو سورۃ ملانی ہے وہ یہی دعا ملائیں,
مسلسل اسی کو پڑھیں, رکوع میں جائیں, سجدے میں جائیں, اللہ پھر سجدے میں یہ دعا پڑھیں, سجدے میں یہ دعا پڑھیں, لمبا سجدہ ہو جتنی دیر کر سکیں, پھر سجدے میں یہ دعا پڑھیں سبحان ربی العلیٰ بھی پڑھیں, یہ بھی پڑھیں, کیوں یہ پڑھ سکتے ہیں, اور پھر دوسری رکعت بھی ایسے, دوسری رکعت بھی ایسے, اور پھر سلام پھیرنے کے بعد چند بار استغفار پڑھ کر پھر دعا کے ہاتھ کھڑے کر کے پھر یہی دعا پڑھنی شروع کر دیں, یہی دعا پڑھنی شروع کر دیں, پھر یہی دعا پڑھنی شروع کر دیں. تعلیمی زندگی میں, کاروباری زندگی میں فیوچر کو برائٹ کرنے کے لیے لاجواب فیوچر, زندگی کا مستقبل لاجواب, عزت شان و شوکت برکت رحمت کرم عطا شفقت, کمال ہے جی. بڑوں کے لیے, بوڑھوں کے لیے, جوانوں کے لیے, بچیوں کے لیے, عورتوں کے لیے, مردوں کے لیے تحفہ ہے. رات کا آخری پہر ہو یا رات کا پہلا پہر ہو, آخری پہر بعض اوقات اٹھنا مشکل ہوتا ہے, چلو پہلے پہر میں پڑھ لیں, پہلے پہر میں پڑھ لیں, اس کو اللہ والے آپ ضرور پڑھیں, اور یہ دو نقل حاجت کی نیت کر کے پھر اللہ سے مانگیں, اپنی طلب مانگیں, اس دعا کو پڑھتے اپنی حاجت جب دنیا پہ پہنچے پھر دنیا میں اپنے سارے دنیا کے مسائل, مشکلات, الجھنے, غم, کڑھن, درد, جتنی بھی ہرڈلز ہیں, اور جب آخرت پہ پہنچے آخرت میں جو اللہ سے منوانا ہے, خاتمہ بالخیر, کلمہ, ایمان والی قبر, ایمان والی موت, جنت الفردوس, اللہ کی محبت کا ساتھ, اور جب آگ پہ پہنچے تو دنیا آخرت کی آگ سے نجات, دنیا آخرت کے غموں سے نجات, دنیا آخرت کی مشکلوں سے نجات, اللہ سے مانگے. یہ دو رکعت نماز نفل حاجت کی نیت کر کے اللہ روز توفیق دے دے, روز پڑھ لیں, جتنی دفعہ پڑھ لیں روزانہ پڑھ لیں, ایک دفعہ دو نفل, ہفتے میں دو دفعہ پڑھ لیں, اس کو پڑھیں, تین دفعہ پڑھیں, پانچ دفعہ پڑھیں ہفتے میں, یعنی ہفتے کے پانچ دن پڑھیں, سات دن ہفتے کے پڑھیں, لیکن روزانہ دو نفل, بس دو سے زیادہ نہیں پڑھنی, بس دو. اس کی وجہ کیوں کہہ رہا ہوں, آج دو نفل پڑھ لیے ایک گھنٹے کے, پھر دل آیا اور پڑھ لیے, کل کو دو ہی نہ پڑھیں, بس دو نفل پڑھیں تو دو نفل پڑھتے رہیں, اور اپنی حاجت اللہ سے مانگتے رہیں, اللہ سے منواتے رہیں. بہت شہنشاہ کریم ہے, ایسے خزانوں سے, اپنے خزانوں سے عطا کرتا ہے, لینے والے بھی دیوانے ہو جاتے ہیں, اور دینے والا اپنی کرم کی بارش کو روکتا نہیں, اور لینے والے پاگل ہوتے ہیں کہ اب سمیٹیں کہاں, رکھیں کہاں. میرے پاس کئی واقعات ہیں اس نفل کے, کئی واقعات, کئی واقعات. ظاہر ہے جتنا میرے پاس مجمع آتا ہے, جتنے لوگ آتے ہیں میں بتاتا ہوں, تو جتنی میری پریکٹس ہے تو اس کے مطابق تو میرے پاس کئی واقعات ہیں, اور سالہ سال سے پریکٹس ہے, سالہ سال سے لوگ آ رہے ہیں اور مجھ سے آ کے سوال کرتے ہیں, پوچھتے ہیں. اللہ کا نام بتا دیتا ہوں, کیونکہ میرا برتن خالی ہے, میرا در خالی ہے, تو میرے خالی در پہ آتے ہیں, میں بھرے در پہ بھیج دیتا ہوں, اللہ کا در بھرا ہوا ہے, اپنے در سے کریم واپس نہیں لوٹاتا, کرم فرما ہی دیتا ہے. تو اس لیے اس کو کرتے جائیں, مانگتے جائیں اور پڑھتے جائیں, اللہ دنیا میں بنائیں گے اور آخرت بھی بنائیں گے. ٹھیک ہے نا, یہ کچھ سوال ہے, کچھ اعلان ہے آپ کی خدمت میں. ایک تو اعلان یہ کرنا ہے کہ میری ذات میں کوئی غلطی نظر آئی ہو مجھے بتائیں, لکھیں, اپنا نام لکھیں, موبائل نمبر لکھیں, نہیں لکھنا چاہتے, گمراہ رہنا چاہتے ہیں تو ضرور لکھیں. میرے دفتر کی غلطی ہو کوئی, دار و توبہ کی غلطی ہو لکھیں, تسبیح خانے کی غلطی ہو لکھیں, اپنی کی غلطی ہو لکھیں, لکھیں. کیوں, میں اور میرے ساتھی ہم ہر پل ہر سانس اصلاح کے محتاج ہیں, اصلاح کے محتاج ہیں. یہ تعریفیں انسان کو بہت نقصان پہنچاتی ہیں, इंसान जब भी गिरा है तारीफों से गिरा है, इसलिए मैं आपसे कहता हूं मेरा हाथ ना चूमे, खड़े ना हो, प्रोटोकॉल नहीं भाई, मैं इस काबिल नहीं हुआ। जो इस काबिल है उनको जरूर करें, उनका हाथ चूमना साबा से साबित है, लेकिन शुगर के मरीज के लिए चीनी मना कर देते हैं फिलहाल, बावजूद हलाल होने के। लिखें, मेरी जात में गलती है, लिखें। तस्बीखाने में है खामियां या तस्बीखाने की किसी फर्द में है, लिखें। दफ्तर में है वहां लिखें, और दारो तौबा में है गलतियां खामी लिखें। इंशाल्लाह आपका शुक्रिया होगा, और मुसलसल लिखते रहें। एक बात दूसरी आपसे अर्ज है, मेरा एक मौजू है, मैंने जो शुरू किया था वो है सुन्नत नबवी और जदीद साइंस। ये मैंने बहुत साल पहले शुरू किया था मौजू, और इस पे अल्लाह पाक ने मुझे बहुत सा चीजें जमा करवाई, मैंने इसको किताबी शक्ल दी। मैं चाहता हूं इस मौजू पे आप मजीद इकट्ठा कुछ करें, मसलन आपको कहीं से कोई नेट पे, अखबार पे, मैगजीन में, रिसाले में कोई रिसर्च मिल जाती है दीन के किसी काम की साइंसी जस्टिफिकेशन, तो जी वही वजू करने के ये साइंसी फायदे हैं, रोजा रखने के ये साइंसी फायदे हैं, सजदा करने के ये साइंसी फायदे हैं, इस्लाम के फला हुक्म के ये साइंसी फायदे हैं, या कोई ऐसी किसी ने देखा हो और वो मुसलमान हो, इस तरह की चीजें नेट से भी मीडिया से भी अब मुझे भेजा करें। आज के बाद बार बार मैं अर्ज भी करूंगा और नहीं भी कहूंगा, आज के बाद ये आप इसको इकट्ठा करें, जहां भी नजर से गुजरे मुझे जरूर भेजा करें। आपसे दरखास्त है जरूर भेजा करें, आपसे ये अर्ज है। दुरूद महल रूहानी मंजिल दारो तौबा और तस्बीह खाने के लिए अमाल की जरूरत है, दुआओं की जरूरत है, मांगने की जरूरत है। अब मौसम जरा ठंडा हो रहा है ना, अल्लाह तौफीक दे तो रोजे रखे। हाँ मौसम जरा ठंडा हो जाए, मजीद दिन छोटे हो जाएंगे, अल्लाह तौफीक दे दुरूद महल के लिए रोजे रखें, अल्लाह इसकी जरूरतों को गैब से पूरे फरमा। और दारो तौबा के लिए, तस्बीह खाने के लिए अमाल करें, रोजे रखें, अल्लाह से मांगे, अल्लाह इसकी जरूरतों को गैब से पूरी फरमा। अल्लाह किसी दर का मोहताज ना बनाओ, सदा अपने दर का, और अल्लाह हर फितने से बचा, हर हिफाजत का निजाम फरमा, और इसको क्यामत तक के लिए, क्यामत तक के लिए कायम दायम रख दे। अपने तजर्बात और मुशाहिदात तिब्बी भी और रूहानी भी जो फायदे हुए वो जरूर बताया करें, तिब्बी भी रूहानी भी, फेसबुक नेट ईमेल के जरिए। तस्बीह खाने में जाकिरीन की जमात, चंद दिन, चंद हफ्ते, चंद महीने के लिए यहां वक्त गुजारना, खिदमत, जिक्र, आमाल में हिस्सा लेना, उसमें कोशिश करें। और यहां पर खिदमत करने वालों को गिफ्ट, हदिया, बख्शीश हरगिज ना दें, बल्कि आपस में मिलने वाले एक दूसरे को बाजों का कर्जा ले लेते हैं, एक कोई कर्जा दे देते हैं, फिर हमारे पास शिकवा करने आते हैं, उन्हें कि जी दर्स का साथी था इस तरह हो गया, या आपका हम सफर था फलां जगह हमने देखा था, भाई मेरे पास तो हर किस्म के दोस्त चलते रहते हैं, दोस्त हैं, मैं सबके साथ मोहब्बत करता हूं। भाई आपस में बार बार कहता हूं मामलात और रिश्ते नाते अपनी सवाबदीद पे करें, बल्कि ना करें नुकसान होता है। यहां गाड़ियां और मोटरसाइकिल की पार्किंग में एहतियात करें, किसी के घर के सामने, गेट के सामने। हमारे साथ गैर मुस्लिम भी हैं, मुसलमान भी हैं, सबके हकूक हैं। और जो इससे पैसे मिलते हैं वो हमारी जेब में नहीं जाते, बाज़ों का कहते हैं जी इसका पैसे इदारे को जाते हैं, ऐसा नहीं, उनसे ताउन किया करें। शजराए तैयबा और मुंतखब अहदीस रोजाना पढ़ें, फॉलो अपकरी का मैसेज फैलाएं 40404, और अपनी मर्जी का लिटरेचर तकसीम ना करें, इजाजत ले लें। अपकरी रिसाले की इंग्लिश के सिलसिले में बार बार दरख्वास्त कर रहा हूं, जरा मजीद तवज्जो फरमाएं, और वजू करने के लिए अपने ही जूते इस्तेमाल करें, बाजों का जूता नीचे से लेकर चौथी मंजिल पर जाके छोड़ देते हैं और नंगे पांव बेचारा फिर रहा होता है। मैंने एक बंदे से पूछा, मैंने कहा अल्लाह का बंदा हर जुमेरात ऐलान होता है, उसने कहा, मैंने कहा जी किसी बरकत वाले का जूता है चलो मैं पहन लूं, मैंने कहा बरकत वाले और बड़े काम है, आज के बाद यह बरकत वाला काम ना करना, और बड़े काम है। खवातीन हर हाल में शामिल, दर्स में शामिल हो सकती हैं, बैत होने वाले खवातीन वहां अपना नाम लिखवा कर कार्ड ले सकती हैं, गली में जगह जगह खड़े ना हो, मर्द भी औरतें भी, बस आए और तशरीफ ले जाएं। خواتین سیڑھیوں پہ نہ بیٹھیں, وضو خانے کی چوکیاں لے کر نہ بیٹھیں اور وضو خانوں پہ نہ بیٹھیں. اور بعض اوقات بعد میں خواتین بعض ایسی ہیں جو بالکل بعد میں آتی ہیں اور نیچے والوں کو کہتی ہیں ہمیں جگہ دیں, تہلکہ مچا دیتی ہیں, تھرتھلیاں مچا دیتی ہیں. آخر میں آنے والی خواتین ایک عصر میں آئی بیٹھی ہے بیچاری, اپنی ایک جگہ لے کے بیٹھی ہوئی ہے, ایک آخر میں آتی ہے پر کہتی ہے میری کمر میں درد ہے, گھٹنوں میں درد ہے. تو یہاں ساری ٹھیک بیٹھی ہیں, مائی تو ویسی بیچاری گھٹنوں اور کمر کے درد میں مبتلا ہوتی ہیں, کوئی چار آنے کوئی سولہ آنے, بات وہی نا, طبیعت بھی چار آنے اور سولہ آنے والی ہے نا, پیسہ ایسا گھوما کہ طبیعت کوئی چار آنے اور سولہ آنے کہتے ہیں. تو جو بعد میں آنے والے ہیں وہ پریشان نہ کریں. اور یہاں جمعرات کے دن خدمت ہوتی ہے, تسبیح خانے کی صفائی ہوتی ہے, اس کے لیے اپنا نام ضرور دیا کریں, جمعرات کو تشریف لایا کریں. ابھی ایک جماعت ہوگی, اس کے بعد ایک دوسری جماعت ہوگی, جگہ تھوڑی ہے تاکہ ہماری نماز جماعت سے ہو جائے, تو اوپر کھانے کے لنگر کے بعد اوپر کی منزل پہ جماعت, تو اس میں شامل ہو سکتے ہیں. تمام افراد ایک تسبیح یا حفیظ و یا سلام کی, یہاں کے سارے معاملات کی نیت کر کے حفاظت کے لیے, کفایت کے لیے, برکت کے لیے پڑھا کریں ایک تسبیح, ورنہ 11 دفعہ ضرور پڑھا کریں. فیس بک پر خود اعمال نہ بتائیں بلکہ اعمال شفا کی طرف متوجہ کریں. مانگنے والے مرد حضرات اگر آئیں تو ان کو جھٹلائیں بھی نہ اور دیں بھی نہ, تاکہ کوئی یہاں کی عادت نہ بنے. بعض اوقات خواتین مانگنے والی یہاں آنا شروع ہو گئیں اور مرد حضرات بھی, ان کے ساتھ ہمارا مس بہیو بھی نہ ہو لیکن ان کو دیں بھی نہ. یہاں خواتین کو رات کو ٹھہرنے کی ترتیب نہیں ہے, مرد حضرات کی تسبیح خانے میں ترتیب ہے ٹھہرنے کی, خواتین کی دار و توبہ میں نہیں ہے. اللہ پاک ہماری حاضری کو قبول فرمائے. اور مجالس مجذوبی لکھنے کی خدمت کے نام دیے, بعض حضرات کو دیتے ہیں, ان کے اوپر مسائل ہیں, کچھ ان کی ذمہ داری ہیں, تو مجالس مجذوبی جو ہوتی ہیں اس کی خدمت کے لیے آپ حضرات توجہ فرمائیں. میں نے وہیں مکہ مکرمہ سے اپنے ساتھی کو میسج بھیجا, انہوں نے ابھی تک مجھے کارگزاری نہیں دی, سوت ملتے ہیں, اللہ پاک ان کو جزائے خیر دے, حافظہ ان کا بھی کمزور ہے. اور گلی میں بعض خواتین کھڑی ہو کر انتظار کرتی ہیں اپنے مردوں کا, اکیلی کھڑی ہوئی ہیں اور وہ یہاں بیٹھے ہوئے ہیں, اس کی ترتیب پہلے سے بنا لیا کریں اور اپنے بچوں کو ساتھ نہ لائیں درس کے لیے. اللہ پاک ہمارے حاضری قبول فرمائے, بیٹھنا قبول فرمائے اور ہمارے لہجے اور لفظوں کی کمی بیشی معاف فرمائے. اللہ پاک آپ کو یہاں حاضر ہو کے بہت کچھ عطا فرمائے. سبحان اللہ بحمدہ, سبحان یا اول الاولین یا آخر الاخرین یا ذل قوة المتین یا راحم المساکین 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 یا ارحم الراحمین یا ارحم الراحمین یا ارحم الراحمین یا ارحم الراحمین یا اکرم الاکرمین یا اجود الاجودین یا ذل جلال والاکرام یا ذل جلال والاکرام یا ذل جلال والاکرام لا الہ الا اللہ الحلیم الکریم لا الہ الا اللہ الحلیم الکریم یا حلیم یا کریم یا حلیم یا کریم یا حلیم یا کریم یا علی یا عظیم یا علی یا عظیم یا اللہ یا رحمان یا رحیم یا کریم یا کریم یا کریم یا کریم. یا اللہ ہمارے دلوں کو اپنی محبت اور معرفت کے لیے قبول فرما, ہمارے جسموں کو اپنی محبت اور معرفت کے لیے قبول فرما. اللہ دل کے اندر لا الہ الا اللہ ڈال دے, اللہ جسم کے اوپر محمد اور رسول اللہ سجا دے. الہی دل کی دنیا قبول کر لے, دل کے نقشے بدل دے, اللہ من کے نقشے بدل دے, چاہتوں کے نقشے بدل دے, اپنی پوری رحمت کے کرم کے ایسے جھونکے فرما. اے اللہ ہماری دل کی دنیا بدل دے, کامل ایمان عطا فرما, کامل ایمان عطا فرما, کامل اخلاص عطا فرما, اور کامل اخلاق عطا فرما. اللہ برکت کے دروازے کھول دے، عافیت کے دروازے کھول دے، عطا کے دروازے کھول دے، شفقت کے دروازے کھول دے. اے اللہ تو اپنے غیب کے خزانے سے ہماری دنیا آخرت میں خیر عطا فرما، غیب کے خزانے سے دنیا آخرت میں برکتیں عطا فرما. اے اللہ غیب کے خزانے سے اپنے نام کی برکتیں عطا فرما. اے اللہ اپنے حبیب مدینے والے کا غلام بنا دے، کملی والے کا عشق عطا فرما، کملی والے کا عشق عطا فرما اور کملی والے کی غلامی عطا فرما. اللہ مدینے والے کی محبت عطا فرما، صحابہ اہل بیت کی محبت عطا فرما، اولیاء صالحین کی محبت عطا فرما، الہی ادب عطا فرما. کرم کے دروازے خزانے خزانے کھول دے، برکت کے دروازے بلکہ خزانے کھول دے، شفقت کے دروازے خزانے کھول دے. تیرے خزانے میں کمی نہیں اللہ، اگر ہم سارے مجمع کو دے دے گا اور پوری امت کو بھی دے دے گا اللہ، پھر بھی کمی نہیں ہوگی، اپنی کمی نہیں ہوگی. اپنی رحمت بس بھیج دے اللہ، اپنی رحمت بھیج دے مولا، الہی بھیج دے اللہ. اللہ تیرے حبیب کا وعدہ ہے حاجی کی 40 دن تک دعائیں قبول ہوتی ہیں، اور ایک اور روایت میں ہے کہ ربیع الاول کے آخر تک دعائیں قبول ہوتی ہیں. مولا حاجی کیا، میں حاجیوں کے ساتھ اٹھ بیٹھ کے ضرور آیا ہوں، اس میں کتنے تیرے نیک حاجی ہوں گے، کتنے ولی حاجی ہوں گے. اللہ تو انہوں نے لبیک کہی ہوگی تو انہوں نے ان کی لبیک کو رد نہیں کیا ہوگا، تیرا ان سے کیا تعلق ہوگا. اللہ دنیا کے سارے صالحین ہر سال حج پہ اکٹھے ہوتے ہیں، دنیا کے نیک بندے ہر سال حج پہ اکٹھے ہوتے ہیں. اللہ میں ان نیک لوگوں کے ساتھ اٹھ بیٹھ کے آیا ہوں، اللہ اس اٹھنے بیٹھنے کی لاج رکھ لے اور ہماری دعائیں قبول کر لے، اور ہماری دعائیں قبول کر لے، اور ہماری دعائیں قبول کر لے. برکت کے دروازے کھول دے، عافیت کے دروازے کھول دے، ذلت کے دروازے بند کر دے، قلت کے دروازے بند کر دے، علت کے دروازے بند کر دے. اپنی رحمت کو متوجہ فرما، اپنے کرم کو متوجہ فرما، اپنے فضل کو متوجہ فرما. الہی ذکر خاص کے بعد تیرے اولیاء کے تجربات ہیں بڑی دعائیں قبول ہوتی ہیں. اللہ اس ذکر کرنے کے بعد 125,000 اولیاء ازل سے لے کر اب تک اولیاء، لاکھوں اولیاء نے اور صحابہ نے یہ ذکر کیا، اللہ ان کی دعائیں قبول ہوتی ہیں، اب بھی ہوتی ہیں، اب بھی ہوتی ہیں اور ہو رہی ہیں. اللہ ہمیں یقین ہے یہ ذکر ہم نے کیا ہے، تو اپنی ہماری دعائیں قبول فرما رہا اور تو اپنی رحمت کو متوجہ فرما رہا. الہی ہماری سب سے بڑی دعا یہ ہے، اپنا قرب دے دے، اپنے حبیب کی اطاعت دے دے اور کملی والے کا تعلق دے دے. ہماری زبان کو درود کے لیے قبول کر لے، قرآن کے لیے قبول کر لے، ذکر کے لیے قبول کر لے، ہمارے جسم کو اطاعت اور نماز کے لیے قبول فرما. اللہ ہمارے نقشے بدل دے، ہماری صورتیں بدل دے، ہمارے جلوے بدل دے، ہمیں اپنی رحمت میں رکھ لے اور فضل میں متوجہ فرما دے. یا اللہ تو کریم ہے، اور کریم کے پاس کوئی آتا ہے باوجود بدلہ لینے کے طاقت کے پھر بھی عطا کر دیتے ہیں. اللہ تو وہ کریم ہے، ہم سارے جھولیاں پھیلا، ہاتھ پھیلا تیرے سامنے، اے اللہ گڑ گڑا رہے ہیں اور بھکاری بنے ہوئے ہیں. اللہ اکثر مسافر ہیں، اللہ تو مسافروں کے فرض بھی آدھے کر دیتا ہے، اللہ تو مسافروں کی سنتوں کو نفل کا درجہ دے دیتا ہے. یا اللہ تو مسافر کے ٹھوکروں پہ اجر دیتا ہے. مولا یہ تو دنیا کے مسافر اور یہ تو وہ مسافر ہیں جو تو تجھے چاہنے آئے ہیں، مولا تیرے نام سیکھنے آئے ہیں. اللہ ان کی حاضری کی وجہ سے ہم مقیموں پہ بھی کرم اور فضل کے دروازے کھول دے. اللہ مسافر کی بڑی برکتیں ہوتی ہیں، تیرے انبیاء کرام مسافروں کو تلاش کرتے تھے، حضرت ابراہیم علیہ السلام مسافر کے بغیر روٹی نہیں کھاتے تھے. اے اللہ ہم کتنے خوش قسمت ہیں، ہمارے لنگر میں مسافر کھانا کھاتے ہیں، اور پکانے والے کتنے خوش قسمت ہیں، مسافروں کا کھانا پکاتے ہیں، اور پلیٹیں اٹھانے والے، دھونے والے، گلاس کو اٹھا کے رکھنے والے کتنے خوش قسمت ہیں، مسافروں کو لنگر پیش کرتے ہیں. یہ کھالے ان کی مہربانی ہے، یہ کھالے ان کی مہربانی ہے. الہی مسافر تو آتا ہے رحمت لاتا ہے، مسافر آتا ہے عذاب ٹلواتا ہے. اللہ تو نے مسافر کے اتنے فضائل لکھے ہیں، جب بہت سے مسافر اکٹھے ہو کے زاری کر کے تجھ سے مانگیں گے تو یقیناً دے گا, تو یقیناً دے گا, تو یقیناً دے گا. بہت سے مسافر اکٹھے ہو کے اللہ یہاں تسبیح خانے میں دور پرے سے مسافر آتے ہیں, سفر کر کے اپنی آنسو اور امیدوں کو دل میں سمو کے لاتے ہیں, اپنی چاہتوں کو دل میں سمو کے لاتے ہیں. تو کریم بھی ہے, کارساز بھی ہے, تو سخی بھی ہے, شہنشاہ بھی ہے, اور تو لجپال ہے, تو لکھ پال ہے, تو سارے عالم کو پالنے والا ہے. اللہ ہمارے اٹھے ہوئے ہاتھوں کو خالی نہ بھیج. اللہ ہم مسافروں کے حال پہ کرم اور فضل اور شفقت کے دروازے کھول دے, رحم کے دروازے کھول دے, عطا کے دروازے کھول دے, فضل کے دروازے کھول دے, رحمت کے دروازے کھول دے. مسافروں کے حال پہ رحم فرما, ہم مسافروں کے حال پہ فضل فرما, ہم مسافروں پہ ترس کھا اور اپنی شفقت اور عرق کر دے. الہی یہ گھروں کے مسافر, ہم دنیا کے مسافر, بس ہماری جھولی خالی نہ بھیج, ہمارے ہاتھ خالی نہ بھیج. آج تو کچھ ایسا کر دے, منہ پہ ہاتھ پھیرنے سے پہلے پہلے عطا کے دروازے کھول دے, شفقت کے دروازے کھول دے, مغفرت کے دروازے کھول دے, رحمت کے دروازے کھول دے, فضل کے دروازے کھول دے, اپنی خصوصی اے اللہ نظر کے دروازے کھول دے. اے میرا اللہ, اے میرا اللہ, عذاب کے دروازے بند کر دے, اس ملک کے لیے بھی, سارے عالم کے لیے بھی, اس ملک کے لیے بھی, ساری دنیا کے لیے بھی. اے میرا اللہ, ہمارے ملک کے ایوانوں پہ رحمت بھیج دے, چھاونیوں پہ رحمت بھیج دے, کچہریوں پہ رحمت بھیج دے, حکمرانوں پہ, محکوموں پہ رحمت بھیج دے. اے میرا اللہ, گلی کوچوں پہ رحمت بھیج دے, گھر گھر پہ, در در پہ اپنی رحمت دے. اللہ جب رحمت آئے گی نحوست ہٹ جائے گی, جب نحوست جائے گی مہنگائیاں, پریشانیاں, دکھ, بیماریاں, اے اللہ دکھ دور ہو جائیں گے. یا اللہ تو اپنی رحمت بھیج دے, اپنا فضل بھیج دے, اپنا کرم بھیج دے. الہی الہی, آمین کہنے والے ان آمین کہنے والوں کی آمین کو قبول کر لے, اپنے ساتھ آسمانوں پہ اوپر اٹھا لے, اپنے عرشوں کے دروازے کھول دے. اللہ ان فرشتوں کو بھیج دے ہماری محفل میں, آ کے ہماری تصویریں اور ہماری گواہیاں لے کے جائیں. اللہ تیرا نام لے رہے, ہم جھوٹے, ہماری زبانیں جھوٹھی. اللہ ہم دو نمبر ہیں, تیرا نام تو ایک نمبر ہے نا. اللہ تیرا نام ایک نمبر ہے, اپنے ایک نمبر نام کی یا لاج رکھ لے. ہم یہ ایک نمبر بنا دے. کریم ہے مولا, دکھوں کے ماروں کے دکھ دور کر دے, غموں کے ماروں کے غم دور کر دے. اللہ کوئی اولاد کی وجہ سے رو رہے, نہ کوئی نہ ہونے کی وجہ سے رو رہے, تو بڑا کریم ہے. اولاد میں صالحیت اور صلاحیت عطا فرما. ہماری کوشش سے نہیں ہوگا, تیری چاہت سے ہوگا. اللہ ہماری خطاؤں کو مکافات عمل نہ بنا, معافی کے دروازے کھول دے, معافی کے دروازے کھول دے, فضل کے دروازے کھول دے. اللہ ہماری نسلوں پہ فیضان کرم کا کر دے, ہماری نسلوں پہ فضل اور عطا کے دروازے کھول دے. اللہ ہمارے ساتھ کرم اور فضل کے دروازے کھول دے. اللہ بن مانگے عطا فرما, بن مانگے عطا فرما. اللہ بے اولادوں کو اولاد دے دے, بے گھروں کو گھر دے دے, بے دروں کو در دے دے, بے سہاروں کو سہارا دے دے, بے حوصلوں کو حوصلہ دے دے. الہی جو مصیبت میں مبتلا ہیں دور فرما دے. اللہ جو دل سے بول نہیں سکتے, زبان سے بول نہیں سکتے, ان کی فریاد بھی سن لے. اللہ جنہوں نے دعاؤں کے لیے کہا, چاہا, لکھا, ان کی بھی سن لے. جو دنیا کے جس کونے میں بیٹھے آمین کہہ رہے, ان کی بھی سن لے. الہی ہمارے سامنے بیٹھے, ان کی بھی سن لے. جو نیٹ کے ذریعے پوری دنیا میں, نیٹ کے ذریعے, یا اللہ ان کی بھی سن لے. الہی ہماری دعاؤں کو قبول کر لے, ہماری فریادوں کو قبول کر لے, ہماری مشکلوں کو حل کر دے, ہماری پریشانیوں کو دور کر دے. بس دروازے رحم کے کھول دے, فضل کے کھول دے, عطا کے کھول دے, شفقت کے کھول دے. بن مانگے عطا فرما, بن مانگے عطا فرما, بن مانگے عطا فرما. جو مانگا عطا فرما, جو نہیں مانگا عطا فرما. اللہ یہاں آنے والے ہر شخص کو جھولیاں بھر بھر کے دے, جھولیاں بھر بھر کے دے. اللہ کسی کو خالی نہ بھیج, اپنے در کے سوالیوں کو خالی نہ بھیج, در کے سوالیوں کو در در نہ پھرا, در در نہ کرا, بس سوالیوں کو خالی نہ بھیج. بھیج دے مولا رحمت کو, بھیج دے اپنی عطاؤں کو, بھیج دے. بن مانگے عطا فرما, نستغفرك ونتوب إليك نستغفرك ونتوب إليك نستغفرك ونتوب إليك سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين آمين برحمتك يا أرحم الراحمين.
جو مخلوق سے ملتا ہے نا وہ امانت ہوتی ہے, اللہ دیتا ہے, اور امانتیں لوٹانا بھی امانت میں شامل ہے. مخلوق سے ہمیں یہ ملا اللہ سے مانگنا, اللہ سے منوانا, اور اللہ کے خزانوں سے لینا. کس کے ذریعے؟ اعمال کے ذریعے, اعمال کے ذریعے. مخلوق سے یہ ملا, اب جو ملا وہ مخلوق تک پہنچائیں کیسے, مخلوق کو دیں کیسے؟ وہ اس طرح دیں کہ ہمیں جس عمل سے نفع ملا اس عمل کا نفع اللہ کے بندوں تک پہنچائیں اور بتائیں. اس سے دو چیزیں پیدا ہوں گی, ایک تو شکر گزاری کا جذبہ پیدا ہوگا. اللہ کہتا ہے تو نے بندوں کو بتا کے اس کا شکر ادا کیا, اور دوسرا صدقہ جاریہ ہوگا. شکر گزاری کا جذبہ اور صدقہ جاریہ, یہ دو چیزیں پیدا ہوتی ہیں. تو جو چاہتا ہے اس کا صدقہ جاریہ ہو, اور جو چاہتا ہے شکر کرے, اور شکر کرنے والے کو کریم ایسا پسند کرتا ہے کہ شکر کرنے والی کی نعمتیں بڑھا دیتا ہے. اللہ سچا, اللہ کے وعدے سچے, اللہ سچا, اللہ کے وعدے سچے. اور جو سچوں کا سچا ہے اس کے وعدے سچے ہیں, تو اس سچے کے ساتھ اگر تھوڑی سی بھی توجہ کی جائے تو سچا اپنی سچائی پہ آتا ہے. اللہ سے بڑھ کے سچا کوئی نہیں ہے. اللہ کہتا ہے جو نعمتوں کا شکر ادا کرے گا میں اس کی نعمتیں بڑھاتا ہوں. کون بتائے گا اعمال کے نفع اور فائدے کہ مجھے اس عمل سے یہ فائدہ ہوا ہے؟ کوئی طبی عمل, کوئی روحانی عمل, کوئی طبی ٹوٹکا, کوئی روحانی ٹوٹکا, کون بتائے گا؟ آپ بتائیں گے, آپ بتائیں گے, آپ اور آپ بتائیں گے. اچھا, اس وقت مجھ سے کچھ سوال نہ کیجیے گا, درخواست ہے آپ کی خدمت میں. یہ نشست سوال کی نہیں, یہ تو بتانے کی ہے کہ آپ اپنے معاملات بتائیں کہ مجھے اس عمل سے یہ فائدہ ہوا, اس طبی ٹوٹکے سے یہ فائدہ ہوا, اس روحانی ٹوٹکے سے یہ فائدہ ہوا. اس وقت یہ بتائیے گا. ہاں جی, بتائیں.
بسم اللہ الرحمن الرحیم. اب کری اکتوبر 2013 میں ایک اکری 2013 میں ایک نسخہ چھپا تھا ریشہ الرجی سانس اور دمے کے لیے. اس کا جو طریقہ کار ہے وہ یہ ہے کہ آپ 1 کلو برگے باسا لے کر اس کو 6 کلو پانی میں ابال دیں. جب پانی 4 کلو رہ جائے تو اس میں 1 کلو چینی ڈال دیں, اور جب یہ پک کے شربت بن جائے تو پھر اس کو اتار لیں اور اس میں 1 تولہ فلفل دراز جسے مگا بھی کہتے ہیں وہ ڈال دیں. اس کے بعد اس شربت کو بوتلوں میں ڈال لیں اور یہ استعمال کریں. اور یہ میں نے یہ شربت بنایا اور میں نے اپنے ملنے والے فیملی اور سب کو پلایا, اور اس سے جو جڑوں میں بھی ریشہ ہوتا تھا نا وہ بھی نکل گیا. اور اللہ کے فضل سے اس کا اتنا کمال ہے کہ ادھر سے ہم شربت پیتے تھے تو اس سے فوری جو ہے نا ریشہ نکل جاتا تھا. ریشہ, بلغم, الرجی, سانس سب کے لیے مفید ہے. پہلے میں دہی نہیں کھا سکتا تھا, میں دہی کھاتا تھا تو مجھے ریشہ ہو جاتا تھا اور وہ میرے جم جاتا تھا سارا, لیکن اب اللہ کے فضل سے میں شربت پی رہا ہوں اور دہی بھی کھاتا ہوں, کیلے بھی, سب کچھ کھا رہا ہوں, لیکن اللہ کے فضل سے مجھے ریشہ نہیں ہو رہا.
اور بتائیں جی, اور بتائیں.
میرا نام ارشد ہے. یہ ایک بہت خوبصورت تجربہ ہوا. یہ بیگ چھوٹا سا میرا پاس جو ہے, آواز آ رہی ہے؟ میری اہلیہ نے مجھے 1.5 لاکھ روپے دیا ہے, میں نے اس بیگ میں رکھا کہ جائیں آپ گھر کے لیے اسی لے آئیں. میں نے موٹر سائیکل کے آگے رکھا اور یہ بیگ راستے میں میرا گر گیا, اور ایسی جگہ گیا جہاں 3 سڑکیں ملتی تھی اور رش کافی تھا, اور میں کوئی 1.5 کلومیٹر آگے چلا گیا. اچانک میری نظر پڑی تو بیگ غائب. میرے منہ سے ایک دم یا حق یا حق یا حق نکلا اور میں واپس آیا, اور یہ بیگ اسی حالت میں چوک کے بیچ میں پڑا تھا, گویا کسی نے اسے دیکھا ہی نہیں. میں نے اس کو اٹھا لیا. یہ تو آج سے 3 مہینے پہلے کی بات ہے. اس بقرعید پر میرے گھر سے انہوں نے کہا کہ جی یہ آپ بکرے کے پائے بنوا لائیں. میں کسائی کے پاس گیا, واپس آ رہا تھا تو جو بنوائے تھے وہ موٹر سائیکل سے گر گئے. کوئی میں آدھا کلو میٹر واپس گھر پہنچا تو وہ پائے غائب. میں نے کہا کہ آج میرے بھی پائے غائب ہو جائیں گے. تو میں فور پہلی دفعہ تو یا حق ایک دم نکلا تھا, اس دفعہ میں نے قصدن یا حق کہا. اور میں واپس گیا تو آدھا کلو میٹر دور سڑک کے بیچ میں اسی طرح وہ لفٹ چاپر پڑا ہوا تھا اور اس میں سب چیزیں موجود تھیں.
السلام علیکم. السلام علیکم. میرا مسئلہ کچھ ایسا تھا کہ والد صاحب کی وراثت کی زمین تھی جو کہ کافی عرصہ دراز سے اس کے وراثت مجھے میرے بھائی دے نہیں رہے تھے, جو کہ بالکل سکے بھائی تھے, خون نہیں رچتا تھا. میں سب سے چھوٹا تھا اور ان کی منت سماجت کرتا رہتا تھا. اسی دوران جون سے میں نے اکبری رسالہ پڑھا, اس میں ایک چھوٹی سی آیت لکھی ہوئی تھی, یا مصبی بولا سباب, کہ رات کو تری گوشے میں یہ پڑھیں اور اللہ سے دل لگا کے مانگے. اور میں نے بلا دھڑک مانگتا رہا ایک ہی رات کے عمل سے یہ ہوا کہ 40 دن کے اندر اندر وہ اس کا میرا پیسہ میری جیب میں آ گیا جو میری وراثت کا تھا. تو اللہ تعالیٰ نے آج مجھے یہ شرف حاصل دیا ہے کہ میں کثرت سے جمعہ رات کے روز میں یہاں پہ حاضر ہوتا ہوں اور مستقبل کے لیے, اپنی اولاد کے لیے اور اپنے فیملی کے لیے فیض پانے کے لیے یہاں پہ حاضر ہوں. آپ سب سے یہ دعا ہے کہ آپ لوگ جو بھی ہے اپنی آیتوں کے اوپر یا حضرت صاحب کی باتوں کے اوپر عمل کریں, انشاءاللہ تعالیٰ فائدہ ہوگا.
تمام برادران اسلام کو میری طرف سے السلام علیکم. ساتھیو, بات یہ ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنت رسول پہ عمل کرنے سے, یہ جو داڑھی مبارک ہے اللہ نے 3 بار مجھے اپنا گھر دکھا دیا. میں آپ سے اپیل کروں گا کہ جتنے لوگ اس سنت سے معروف ہیں سب لوگ داڑھی مبارک چہرے پہ سجا لیں, اللہ تعالیٰ آپ کو بھی اپنا گھر دکھا دے گا.
بسم اللہ الرحمن الرحیم. زندگی میں ایسے موڑ آتے ہیں کہ آدمی کنفیوز ہو جاتا ہے, پریشان ہو جاتا ہے کہ میں کیا کروں کیا نہ کروں, کیا فیصلہ کروں کیا نہ کروں. حضرت نے ایک بہت عجیب عمل فرمایا ایک مرتبہ درس میں, کہ جب کوئی ایک قسم کا استخارہ ہے یا اللہ تعالیٰ سے رہنمائی لینے کا عمل ہے کہ یا علیم و علمنی, یا خبیر و خبرنی, یا وہاب و حبلی, یا اسرار الدنیا والآخرہ, یہ اول آخر دروش شریف کے ساتھ 11 مرتبہ پڑھیں یا پڑھتے جائیں تو غیب سے اللہ تعالیٰ کی طرف سے رہنمائی ہوتی ہے. خود ہی اللہ تعالیٰ دل میں خیال ڈال دیتے ہیں کہ یہ بہتر ہے یہ کر لو یا یہ بہتر نہیں ہے اس کو چھوڑ دو. اس کے بے شمار اور بھی فضائل ہیں, لیکن بہرحال بہت ہی پرتاثیر اور عجیب عمل ہے کہ یا علیم و علمنی, یا خبیر و خبرنی, یا وہاب و حبلی, یا اسرار الدنیا والآخرہ. اور ایک اور چیز حضرت نے جو فرمائی تھی ایک مرتبہ پہلے بھی عرض کر چکا, یاد دہانی کے طور پہ دوبارہ دہراتا ہوں کہ حدیث شریف ہے کہ مومن کے جھوٹے میں شفا ہے اور حضرت محمد صلی اللہ علیہ وسلم سے بڑھ کر مومن کوئی ہو نہیں سکتا. تو اس دور میں ہمیں یا کوئی بھی شخص کسی جاننے والا خاندان میں کوئی بھی کسی بھی بیماری میں مبتلا ہے, چاہے جسمانی ہے, ذہنی ہے, نفسیاتی ہے, روحانی ہے, تو اس کے لیے بہت ہی کمال کی چیز جو حضرت نے فرمائی وہ یہ کہ حضرت محمد صلی اللہ علیہ وسلم کا جھوٹا پی لیا جائے اس نیت سے کہ اللہ تعالیٰ شفا دے دیں. اور حضرت محمد صلی اللہ علیہ وسلم چونکہ رحمت اللہ العالمین ہیں, اپنے بعد میں آنے والی امتیوں کے لیے کہ وہ ان کی برکت سے محروم نہ فرمائے, حضور صلی اللہ علیہ وسلم نے اپنا لعاب دہن مبارک
مختصر کریں
جی آب زمزم کے کنویں میں ڈال دیا تھا. تو آب زمزم اس نیت سے پیئے کہ میں محمد صلی اللہ علیہ وسلم کا جھوٹا پیتا ہوں, اللہ تعالیٰ مجھے اس بیماری سے شفا عطا فرما دے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں سن 2007 میں یہاں ضرورت میں مونس جنرل کو مسئلہ تھا. سن 2007 میں یہاں آیا تھا, مونس جنرل کا مسئلہ تھا. اس وقت سر مجھے وظیفہ بتایا تھا اور جنرل جلا دی تھی مونس جنرل. پھر آپ نے پھر تکلیف ہے, پھر میں یہاں آیا تھا اور یہ حکیم صاحب نے مجھے وظیفہ بتایا تھا, 2 ہفتے یہاں ٹھہرایا تو مجھے جناب نے یہاں ٹھہرنے دیا. تو مونس جناب کو پتہ نہیں تھا خطرناک چیز ہوتی ہے, تو انشاءاللہ اس پر میں مزید تفصیل لکھوں گا انشاءاللہ خط کے ذریعے. بھائی مختصر یہاں یہ بتاتا ہوں کہ حکیم صاحب نے مجھے یکم تاریخ کو مجھے وظیفہ بتایا تھا, یا امت یا قاب یا صبور یمان یا حفیظ, میں کئی فیصلہ کا فائدہ ہوا جن کی بارہ چیز نہیں کبھی میں نے جو سکون سے نہیں سو رہا ہوں اسے, اور الحمد للہ سے جنات ابھی باغ ڈیم جو ہے نا کافی بجری ہو رہی ہے.
السلام علیکم. آج سے حضرت دو مہینے پہلے کی بات ہے, میں نا کہیں آ رہا تھا, رستے میں گاڑی تھوڑی خراب ہو گئی, ایسے رستے میں گاڑی خراب ہو گئی تو ہیٹ کی سوئی نا بالکل اوپر چلی گئی, گاڑی خود بخود بند ہو گئی. اس میں کوئی مسئلہ تھا لیکن پتا نہیں تھا, اس سے پہلے خود بخود بند ہو گئی. میں بہت پریشان ہوا کہ وہ دو چار بندوں سے بات کی, انہوں نے کہا انجن سیز ہو گیا اس کا, اب انجن ہی نیا ڈلے گا. وہ خیر ادھر سے سٹارٹ نہیں ہوئی گاڑی, رکشے کے پیچھے باندھی واپس لے کے آ رہے تھے مکینک کے پاس, تو راستے میں نا میں نے وہ عمل یاد آیا سورت قریش والا کہ گاڑی خراب ہو جائے یا سواری نہ ملے تو 41 بار سورت قریش پڑھیں. وہ میں پڑھتا آیا, جب گھر مکینک کے پاس آئے ہیں اس نے کہا کیا مسئلہ, اسے بولا یہ جو آپ کو بتایا تھا ایسے ہوا, اس نے ایسے گاڑی کو چابی لگائی ہے, گاڑی ایسے جیسے اسے کچھ ہے ہی نہیں. کہتا آپ کو نہیں پتا آپ ایسے لگے ہوئے تھے, یہ تو ہے ہی بالکل ٹھیک. ایک پیسے کا کام بھی الحمدللہ اس میں نہیں نکلا, اس کے بعد بھی بہت سفر کیا ہے لیکن کوئی خرابی اس میں نہیں ہے. سورت قریش کی برکت سے اللہ پاک نے جو بھی نقصان دور کر دیا.
ہاں جی اور بتائیں جی, اور کون بتائے گا, اللہ والے اور کون بتائے گا, ہاتھ کھڑا کریں.
بسم اللہ الرحمن الرحیم. السلام علیکم. حضرت گزارش یہ ہے کہ ابکری رسالہ کچھ عرصے سے زیر مطالعہ ہے, تو اس میں موتی مسجد کے بارے میں بہت کچھ لکھا جاتا ہے, اس وہاں سے لوگوں کا فائدہ ہوتا ہے, برکتیں ملتی ہیں. تو یہ داتا دربار ہے لاہور میں جس کو یہ داتا کی نگری بولتے ہیں, اس دربار سے بھی لوگوں کو فیض ملتا ہے. گزارش یہ ہے کہ یہاں سے کیسے فیض ملتا ہے اس بارے میں کچھ وضاحت فرما دیں, شکریہ.
ہاں جی اور بتائیں جی, اور بتائیں. ادھر ہاتھ کھڑا کیا انہوں نے. بھائی مجھ سے اس وقت سوال نہ کریں, میں نے آپ کی خدمت میں عرض کیا اعمال کے نفع بتائیں.
السلام علیکم. بسم اللہ الرحمن الرحیم. میں نے زندگی میں پہلی دفعہ اکبری رسالہ پڑھا اور اس میں جنات کے بارے میں لکھا ہوا تھا, تو میں نے دل میں خیال کیا کہ یہ ورد میں کیوں نہ پڑھوں. حلیم کریم عفو کریم, تو میں نے نماز تہجد میں پڑھنا شروع کر دیا, تو مجھے پتا چلا کہ ایسے کچھ جنات ہیں جو آ کے میرے ساتھ کھڑے ہو جاتے ہیں. دو تین دن میں نے نہیں پڑھا اور وہ آئے اور انہوں نے میرا گلا دبا دیا, اٹھو نماز پڑھو ورنہ ہم آپ کا گلا دبا دیتے ہیں. میں بھائی گلا نہ دباؤ, میں نماز دوبارہ پڑھتا ہوں. میں نے نماز پڑھنا شروع کر دی. اب میں روزانہ تہجد کی نماز پڑھتا رہا اور جب صبح کی نماز کا ٹائم آیا تو میں سو جاؤں. اب وہ آئے اور مجھے زبردستی اٹھائے چلو مسجد میں, تو پھر میں نے وہ جہاں سے رسالہ لیا تھا اس نے الحمدللہ مجھے اکبری تک پہنچا دیا ہے.
یہ جو انہوں نے دعا پڑھی ہے, یا علیم علمنی یا خبیر اخبرنی یا وہاب حبلی من اسرار دنیا والآخرہ, اس دعا کے الفاظ ٹھیک کریں. اور دوسری چیز یہ ہے رسالہ اکبری نہیں ہے, ابکری ہے. اور میرے سامنے بے شمار لوگ اکبری بولتے ہیں, میں پھر سوچتا ہوں مولا تیری عنایت اور عطا ہے, لوگوں کو نام نہیں آتا لیکن کام ہو جاتا ہے. نام نہیں آتا, اللہ کام کر دیتا ہے, اور کرتا اللہ ہے اور اعمال کی برکت سے ہوتا ہے, اور لیبل حکیم تارے کا لگ جاتا ہے. اصل تو اللہ ہی ہے اور اللہ ہی کرتا ہے. اللہ ہمیں برکتوں کے خیروں کے دروازے کھول دے, عافیتوں کے دروازے. بس یہ آپ سے درخواست آخری یہ ہے, اعمال کے نفع بتاتے رہا کریں تاکہ ہمارا صدقہ جاریہ ہو اور مخلوق خدا تک فیض عام ہو. اللہ پاک ہمیں اعمال سے پلنے بننے اور بچنے کا یقین عطا فرمائے. جو میرا ہے وہ تیرا ہے, جو تیرا ہے پورے عالم کا ہے, اللہ اس کا بھی یقین عطا فرمائے.